चिसो चिसो मौसम छ बाहिर अनि तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ र अवश्य पनि सन्ध्याकालीन नमस्कार गर्न चाहन्छौ। म नवीन पन्त,
म खगेन्द्र।
सधैँको आइतबार चाहिँ ठिक यसै बेला अर्थात 5:30 वैशव साङ्ग्रिलाका प्यारा श्रोतामा आज रेडियो एडलाइट 101.5 मेगाहर्जको तरङ्ग मार्फत नेपालीज कल्चर सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति यो हो पहिलो नेपालीको आवाज रेडियो कार्यक्रम वैशव साङ्ग्रिलामा विविध रोचक मनोरञ्जन एवं मिठा मिठा गीत संगीत रमाइला प्रस्तुतिका कुशलीहरू लिएर कार्यक्रममा हामी आउने गर्छौं। हामी यहाँहरूकै रेगुलर होस्टहरू आउने गर्छौं, खगेन्द्रजी म र सञ्जयजी आउने गर्छौं। सञ्जयजी चाहिँ अब एक किसिममा आउनुहुनेछ किनभने उहाँ फिल्डमा हुनुहुन्छ, अवश्य पनि उहाँले यतिखेर हामीलाई सुनिरहनु भएको छ। अनलाइन चाहिँ प्रत्यक्ष रूपमा रिपोर्टिङ गर्न खोज्नु भएको थियो तर प्राविधिक कारणले गर्दा मिलेन, उहाँ अवश्य पनि आएर फेरि हामीलाई साथ दिनुहुनेछ र हामी अगाडि बढ्नेछौँ। र म यहाँलाई बताउन चाहन्छु, भोइस अफ साङ्ग्रिला यदि तपाईँले आज पहिलोचोटि सुन्दै हुनुहुन्छ भने भोइस अफ साङ्ग्रिला चाहिँ नेपालीहरूको कार्यक्रम हो, नेपाली भाषीहरूको कार्यक्रम भन्न चाहन्छु म चाहिँ। आज नेपाली भाषीहरूको पहिलो रेडियो कार्यक्रम हो यो एडेलाइडमा साउथ अस्ट्रेलियामा प्रसारण भएको चाहिँ। र यदि तपाईँले चाहिँ यो कार्यक्रममा कुनै आफ्ना लेख पठाउन चाहनुहुन्छ, कुनै प्रतिक्रिया पठाउन चाहनुहुन्छ कार्यक्रमको बारेमा, वा नेपाली समाजमा जुन जुन कुराहरू घटना भइरहेको छ, केही खबरहरू हुनसक्छ, कुनै समाचारहरू हुनसक्छ, ती समाचारहरू पठाउन चाहनुहुन्छ भने हामीलाई चाहिँ भोइस अफ साङ्ग्रिलाको फेसबुक पेजमा पनि पठाउन सक्नुहुन्छ। यदि त्यो बाहेक मेल गरेर पठाउन चाहनुहुन्छ भने नेपाली रेडियोमा पठाउन सक्नुहुन्छ। र
यहाँहरूले यसको लागि चाहिँ नवीनजीलाई मैले इन्टरभ्यू गरेँ त्यसको लागि सरी, यहाँहरूले यदि तपाईँहरूको सल्लाह सुझाव कुनै लेख रचना तपाईँहरूले यदि पठाउन चाहनुहुन्छ भनेदेखि चाहिँ हामीलाई फेसबुक पेज साङ्गीलाका आवाजहरू यानि कि इमेल एड्रेसमा पनि यहाँहरूले समावेश गरेर पठाउन सक्नुहुन्छ। यसका लागि यहाँहरूले radio.nepali@gmail.com सहयोगद्वारा यहाँहरूले यहाँहरूको लेख रचना पठाउनु हुन हामी हार्दिक विनम्र अनुरोध गर्दछौ।
श्रोता महानुभावहरू, हामीले कार्यक्रमको बारेमा त बताइसक्यौँ र कार्यक्रममा यति मात्र होइन, हामी रमाइला रमाइला गीतहरू तपाईँको लागि बजाउने गर्छौँ, नेपाली गीतहरू बजाउने गर्छौँ। त्यति मात्र होइन, मनोरञ्जनका कुराहरू पनि तपाईँ माझ गर्छौँ। यदि तपाईँ पनि हामीसँग मनोरञ्जनका कुराहरूमा साथ दिन चाहनुहुन्छ भने अघि नै भनिसकेँ मैले, फेसबुकमा गएर चाहिँ www.facebook.com/साङ्ग्रिलाको आवाजमा पोस्ट गर्न सक्नुहुन्छ। तपाईँ र हामी त हो नि सँगै बसेर रमाइलो गर्ने अनि रमाइला रमाइला कुरा गर्ने
होइन। विगतमा हामी 1 घन्टा मात्रै थियौँ भने श्रोताका लागि हामीले 1 घन्टा अर्को मौका मिलेको छ हामीलाई श्रोताहरूलाई मनोरञ्जन दिनको लागि चाहिँ लगातार हामी 2 घन्टासम्म तपाईँको साथ रहनेछौँ भने तपाईँले पनि हामीलाई पक्कै 2 घन्टा साथ दिनुहुनेछ। यो चिसो मौसममा हामीलाई तपाईँहरूको न्यानो माया अति आवश्यक छ र हाम्रो पनि यहाँहरूका लागि धेरै माया भन्दै आजको कार्यक्रमको पहिलो सेगमेन्ट अन्तर्गत आजको पञ्चाङ्गबाट कार्यक्रम शुरूआत गर्ने अनुमति चाहन्छौं। र श्रोता महानुभाव, आज मिति विक्रम सम्बत 2070 साल आषाढ 9 शुक्ल पक्षको पूर्णिमा तिथि आइतबार, नेपाल सम्बत 1133 अंग्रेजी पात्र अनुसार ईस्वी सन् 2013 जुन महिनाको 23 तारिक, र अहिले यहाँ एडिलेडमा बेलुकीको 5:30 यानि कि 5:30 बजिसकेको छ भने नेपालमा अपराह्नको 2:15 छ। श्रोता महानुभाव, यो त भयो आजको पञ्चाङ्गको कार्यक्रम। हामीले
खगेन्द्रजी, यही बेलामा मलाई चाहिँ के जोड्न मन लाग्यो भने आज चाहिँ पूर्णिमाको रात रहेछ होइन।
हजुर,
पूर्णिमाको रातमा हामी त्यो तिजमा नाच्ने डाँडामा बसेर माथिपट्टि पूर्णिमा हेर्दै रमाउँदै गरेको त्यो यादहरू साँच्चै नै तपाईँलाई पनि ताजा गराउन चाहे श्रोताहरू, एकदमै रमाइलो हुन्थ्यो आजको दिन चाहिँ। आज फुल मुन डे भनेर पनि मनाइन्छ जस्तो लाग्छ मलाई चाहिँ
नेपालमा। श्रोताहरू, हामीलाई एउटा जानकारी गराइहाल्नु कि हामी 3 हुन्थ्यौँ तर सञ्जयजी अहिले बाटोमा दगुर्दै रेडियोको लागि कार्यक्रमको लागि उहाँ दगुर्दै हुनुहुन्छ, उहाँलाई हामी छिटो स्टुडियोमा आउन हुन हामी एकदम अनुरोध गर्छौँ। तपाईँको पर्खाइमै छौँ श्रोतालाई रमाइलो दिनको लागि। र श्रोता महानुभाव, आजको पर्खाइ आजको यो बसाइमा हाम्रो दोस्रो सेगमेन्ट रहनेछ राष्ट्रिय गीतबाट हामी अर्को सेगमेन्ट शुभारम्भ गर्न अनुमति चाहन्छौँ, जुन रहेको छ धेरै छ गर्न स्वदेशमा गोपाल निरञ्जनको आवाजमा।
शेखर पानी नेपाली भने मनै हो बन्दला।
वास्तवमा श्रोताहरू गोपालजीले भने जस्तै नेपालको आफ्नो देशको लागि आफ्नो देशको लागि कसको माया हुँदैन र जसले पनि आफ्नो देशको लागि जय 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 जयकार जसले पनि गर्नैपर्छ जहाँ रहे जस्तो अवस्थामा रहे पनि हामी विदेशमा प्रवासी नेपालीहरूले आफ्नो देशको माया पक्कै त गर्नै नै पर्छ नि यहाँले पनि यो गीत सुनेर रमाइलो पक्कै पनि गर्नुभयो र आफ्नो देशको लागि केही क्षणको लागि पनि रमाइलो आफ्नो देशमै घुमिरहेको भान पक्कै पनि यहाँलाई अवगत नै भयो होला
अवश्य पनि यौवन त मेरो नेपाली हो र यसै क्रममा चाहिँ मैले एउटा प्रसङ्ग जोड्न चाहेँ मनले नेपाली तनले अस्ट्रेलियन भएका छन् धेरै नेपालीहरू र त्यसै बारेमा चाहिँ ऋषि आचार्यले एउटा लेख पनि लेख्नु भएको थियो त्यो लेखलाई चाहिँ यहाँ जोड्न चाहेँ मन दुखाउँदै र राजनीतिलाई श्राप्दै नेपालीहरूले अस्ट्रेलियन नागरिकता ग्रहण समारोहमा शपथ खाएका छन् ऋषि आचार्य लेख्नुहुन्छ सिडनीमा उहाँ नेपाली पत्रसँग पनि आबद्ध हुनुहुन्छ र 7 वर्ष अघि नेपालको चितवनबाट अस्ट्रेलिया आएका सुदन रेग्मीको पहिचान अहिले फरक भएको छ गएको महिना सिडनीको पश्चिम ब्ल्याक टाउनमा आयोजित भव्य समारोहमा अस्ट्रेलियाको नागरिकता लिने 250 जना मध्येमा रेग्मी पनि थिए श्रीमान श्रीमती र एक छोरासहित रेग्मी परिवारको पहिचान फेरिएर अब अस्ट्रेलियन भएको छ यो प्राविधिक विषय मात्र हो मन त सधैँ नेपाली भावना रहिरहन्छ रेग्मीले भने अस्ट्रेलियालाई कर्मथलो बनाएर लामो समय बस्ने योजना भएकाले नागरिकता लिएको हुँ भनेर भनेका रहेछन् विश्वको तेस्रो 13 धनी देश नागरिक सूचकको सूचकमा चाहिँ 1 नम्बरमा रहेको अस्ट्रेलियाको नागरिकता लिए पनि उनको मनमा त्यति धेरै उत्साह भने थिएन नयाँ नागरिकको लागि सरकारी शपथ खाँदा पनि उनले नेपाललाई नै सम्झिरहेको बताए छोराछोरीको भविष्यको लागि भनेर पनि यो निर्णय लिएको उनी बताउँछन् ब्रिस्बेनमा सागर अर्यालले पनि केही समय अघि अस्ट्रेलियाको नागरिकता लिए उनी नेपाली ढाका टोपी र दौरा सुरुवालमा नागरिक शपथ कार्यक्रममा उपस्थित भएका थिए उच्च शिक्षा अध्ययन अस्ट्रेलियन पासपोर्ट विभिन्न मुलुकको भ्रमण लगायत विषयमा सहज हुने भएकाले अस्ट्रेलियन नागरिकता लिएको अर्यालको तर्क थियो अस्ट्रेलियाको नागरिकता लिँदैमा नेपाली नभए नभई नै होइन, एकपटक नेपाली सधैँको नेपाली हो। अर्याल भने राष्ट्रियता भनेको त भावनात्मक कुरा हो, जुनसुकै देशमा गए पनि नेपाल र नेपाली प्रतिको माया मर्दैन। अस्ट्रेलियाको विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेपछि आवश्यक प्रक्रिया पूरा गरेर उनले स्थायी बसोबासको भिसा पाएका हुन्। अहिले नेपाल र अस्ट्रेलिया दुवै देशप्रतिको दोहोरो जिम्मेवारी भूमिकामा अर्याल रहेको बुझिन्छ। यस्ता धेरै धेरै कुराहरू छ र नेपाली भाषीहरू अहिले जुन चाहिँ भुटानीहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि उहाँहरू पनि नेपाललाई अति नै माया गर्नुहुन्छ, किनभने नेपाल चाहिँ उहाँहरूको आफ्नै देश हो भन्छु म चाहिँ।
होइन अब जस्तो म पनि एउटा भुटानी हो होइन, म एक प्रसङ्ग एउटा प्रसङ्ग जोड्न मलाई मन पनि भर्यो। तपाईँले जुन प्रसङ्ग यो उठाउनु भयो एउटा सान्दर्भिक एउटा यो उहाँहरूले एउटा रहरले पनि नहुन पनि सक्छ, किनभने देशको माहौल स्थिति हेर्दाखेरि नेपालको राजनीति धेरै उतार चढाव आइरहेको छ। दिनदिनै हामी समाचारमा हेर्छौँ र विगतमा केही दिनमा हामीले पनि विगतमा नेपालमा रहँदाखेरि हामीले यो सरस्वती हामीले हेर्न पाए मौका मिलेको थियो हेर्न, र अहिले पनि त्यस्तै छ। र भुटानमा पनि एउटा जुन राजनीतिक कारणले गर्दा हामी जुन विदेशिनु पर्यो, र अहिले नेपालमा बसेर पनि अठार वर्षको शरणार्थी जीवन बिताएर पनि अहिले यहाँ हामी सबै हामी छौँ, तर पनि भुटानी हौँ तर नेपालकोलाई धेरैले प्रसङ्ग गर्छन्, किनभने भोलि नेपालमा प्रसङ्ग भनौँ न भोलि नेपालमा केही सुधार आयो केही सामान्यता भयो भने त सबैले नकारात्मक होइन सकारात्मक नै सोचेका छन्।
यसै क्रममा चाहिँ फेरि अर्को के प्रसङ्ग जोड्न चाहे भने को बन्न सक्छ त अस्ट्रेलियन नागरिक भन्ने चाहिँ त्यही प्रसङ्गमा थियो, त्यो जोड्न चाहे किनभने धेरैलाई कौतुलता हुन सक्छ कसरी चाहिँ म यहाँको नागरिक बन्न सक्छु, के प्रक्रिया हुन्छन् र त्यसको लागि मैले के गर्नुपर्छ भन्दा धेरै नेपालीहरू धेरै अन्य मुलुकका र नेपाली भाषीहरूलाई पनि यो कसरी बन्न सकिन्छ के गर्न सकिन्छ ज्ञान नहुन सक्छ र कौतुलता हुन सक्छ। र जोड्न चाहे अस्ट्रेलियाको नागरिकता लिनका लागि पनि केही नीति नियमहरू छन्। अस्ट्रेलियन नागरिक सम्बन्धी 2007 नीति अनुसार नागरिकता लिन चाहने व्यक्ति कानून रूपमा 4 अस्ट्रेलियामा स्थायी रूपमा बसोबास गरेको हुनुपर्छ। यो 4 अवधिभित्र उसले अस्ट्रेलियन सरकारको स्थायी बसोबास अनुमति पाएको हुनुपर्छ, हामीले पर्मानेन्ट रेसिडेन्ट पीआर त्यो पाएको हुनुपर्छ, र त्यो बसोबास अनुमति पाएको 12 पुगेको हुनुपर्दछ यहाँको सिटिजनसिप लिनको लागि। अर्को कुरा चाहिँ यी 4 12 बढी अस्ट्रेलिया बाहिर नबिताएको हुनुपर्छ यो 4 चाहिँ, र साथै नागरिकताको लागि आवेदन दिने वर्षमा भने 90 भन्दा बढी अस्ट्रेलिया बाहिर बिताएको हुनु हुँदैन। नागरिकता लिन चाहने व्यक्ति स्वच्छ आचरणको हुनुपर्छ र यी कुरा भएपछि नागरिकता लिन चाहने व्यक्तिले आवेदन दिन सक्छ। आवेदनमा आवश्यक क्राइटेरिया पुगेको खण्डमा अस्ट्रेलियन इमिग्रेसनले चाहिँ अस्ट्रेलियन सिटिजनसिप टेस्टका लागि बस्ने अनुमति दिन्छ, र यो समय पनि उसले आफू असल आचरण भएको व्यक्ति हुँ भन्ने चाहिँ प्रमाण गर्नुपर्ने हुन्छ। सिटिजनसिप टेस्टमा अस्ट्रेलियाको इतिहासको बारेमा, भूगोलको बारेमा, एनको बारेमा, यहाँको कानूनको बारेमा, संस्कृतिको बारेमा, परम्परा, चाडपर्व र रीतिरिवाज सम्बन्धी चाहिँ 20 प्रश्नहरू सोधिने गर्छ, तर ती प्रश्नको जवाफ मिलाएपछि मात्र यहाँको नागरिकताको लिनको लागि चाहिँ योग्य भइन्छ।
राम्रो प्रसङ्ग उठाउनु भयो नवीनजी, मलाई पनि यो म पनि एउटा अब केही महिनामा सिटिजनसिपको लागि भनौँ न एउटा केन्द्रित छौँ, त्यसको लागि तपाईँले यो प्रसङ्ग पनि उठाउनु भयो, र पनि यो प्रक्रियाहरूमा सबै अहिले जति पनि विगतमा भुटानीहरू नेपालीहरूले जति नागरिकता पाउनु भएको छ यो प्रक्रिया पूरा गरेरै जानुभएको, र कतिले सुन्नु भएको छैन भने अहिले यो प्रक्रिया नवीनजीले प्रस्तुत गर्नुभयो पक्कै यहाँहरूको लागि यो ज्ञानवर्धक र
हामीले चाहिँ यदि अरू बेला पनि सुन्न चाहनुहुन्छ र भर्खर ट्युन गर्नुभयो मद छुटी भन्नुहुन्छ भने मैले यो कार्यक्रम सकेपछि फेसबुकमा पनि यो कुराहरू पोस्ट गरिदिनेछु, र मैले चाहिँ यहाँहरूसँग वार्ता गरेँ र अवैध रूपमा दोहोरो नागरिकता भन्दा फेरि अर्को प्रसङ्ग जोड्न चाहे मैले यहाँ चाहिँ, प्रत्येक वर्ष अस्ट्रेलियन नागरिकता लिने नेपालीहरू बढ्दैछन्। नेपालका नागरिकता सम्बन्धी ऐन अनुसार दोहोरो नागरिकता लिन पाइँदैन। यसको मतलब के हो भन्दाखेरि यदि तपाईँले चाहिँ अस्ट्रेलियन नागरिक हुनुहुन्छ, म अस्ट्रेलियन नागरिक भयो भने चाहिँ मैले नेपालको नागरिकता त्याग्नुपर्ने हुन्छ, त्यो चाहिँ नियम छ नेपालमा। नेपाली कुनै अर्को देशको नागरिकता लिएको खण्डमा उसले नेपाली नागरिकता स्वतः खारेज हुने एनमा व्यवस्था छ, यदि मैले अस्ट्रेलियाको नागरिक लिएँ भने, नागरिकता लिएँ भने चाहिँ स्वतः मेरो नेपालको नागरिकता खारेज हुन्छ। तर नेपाली नागरिकता त्याग्नका लागि क्यानबेरा स्थित नेपाली दूतावाससम्म अहिलेसम्म कुनै पनि आवेदन परेको छैन। हेर्नुहोस् है, हामीले दुईतिरैको नागरिकता लिएर बस्ने नेपालीहरू धेरै छन् र अहिलेसम्म कुनै पनि आवेदन परेको छैन। राजदूत रुद्र कुमार नेपालका अनुसार कुनै पनि नेपालीले अस्ट्रेलियाको नागरिकता लिएकाले नेपालको नागरिकता त्याग्छु भनेर निवेदन दिएमा आवश्यक प्रक्रिया अगाडि बढाउन सकिन्छ भनेर बताउनु भएको थियो। तर दुवै देशको नागरिकता लिएर हिँड्नु गैर कानूनी भएको राजदूत नेपालको भनाइ छ। किनभने नेपालको कानूनमा के व्यवस्था छ भने, तर अन्य मुलुकको केसमा चाहिँ के हुन सक्छ भने उसले दुईतिरकीय नागरिकता बोक्न सक्ने अधिकार दिएको पनि हुन सक्छ, तर नेपालमा चाहिँ त्यो अधिकार प्राप्त छैन।
र दमिनजी मैसँग यही तपाईँलाई युज गरिदिएको लागि सरी, के भने मैले यही प्रसङ्गमा एउटा कुरा के जोड्न चाहेँ भनेदेखि चाहिँ तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पालामा पनि एनआरएन विदेशमा बस्ने जुन एनआरएन समितिले चाहिँ प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिएको थियो। त त्यति बेला त्यो ज्ञापन पत्रमा के भनिएको थियो भन्दाखेरि चाहिँ जति पनि विदेशमा बसेका नेपालीहरूले चाहिँ
दोहोरो नागरिकता
लिन पाउने भन्ने कुरा चाहिँ प्रसङ्ग उठाएको थियो। र बाबुरामले चाहिँ जति सक्छ कुरो एकदम सकारात्मक दिनुभएको थियो, तर अब मैले मात्रै भनेकाले नभएर चाहिँ मैले संसदमा पास गर्नुपर्छ, म कुरो राख्छु भनेर चाहिँ उहाँले यो कुरो चाहिँ राख्नु भएको थियो। तर अब
सकेको छैन अझै पनि
छैन
होइन। र अर्कोतिर अस्ट्रेलियाको नागरिकता लिएपछि पनि त्याग्न चाहेमा उसले त्याग गर्न सक्ने प्रावधान छ, तर अस्ट्रेलियाले चाहिँ राज्य विहीनता न्यूनीकरण सम्बन्धी संयुक्त राष्ट्रसंघ महासन्धिमा चाहिँ हस्ताक्षर गरेको हुनाले उसले केही शर्तहरू पालना गर्नुपर्ने हुन्छ। दोहोरो नागरिकता लिएको व्यवस्था भएका देश का नागरिकहरूको सम्बन्धमा चाहिँ खासै समस्या पर्दैन, किनभने कुनै देशहरूमा चाहिँ दुईतिरको नागरिकता लिन सक्ने पाउने भन्ने व्यवस्था छ, जुन नेपालमा पनि अहिले आवाज उठिरहेको छ त्यसै सम्बन्धमा अस्ट्रेलियाको नागरिकता र नेपालको नागरिकता पनि लिन पाउने व्यवस्था गर्नु पर्यो भन्ने चाहिँ एनआरएन लगायत विभिन्न संघ संस्थाहरूले यो मुद्दालाई चाहिँ उठाइरहेका छन्। तर अझै पनि यसको बारेमा चाहिँ पूर्ण रूपले वकालत हुन सकेको
छैन।
र यदि नेपालको नागरिकता त्यागेर अस्ट्रेलियाको नागरिकता लिइसकेको छ र अस्ट्रेलियाको नागरिकता पनि त्याग्न चाहन्छ भने उसले चाहिँ त्याग्न पाउँदैन। यहाँनिर चाहिँ किन त्याग्न पाउँदैन भन्दाखेरि यहाँको अस्ट्रेलियन गभर्मेन्टले चाहिँ राज्य विहीनता न्यूनीकरण सम्बन्धी संयुक्त राष्ट्रिय महासन्धिमा चाहिँ हस्ताक्षर गरेको छ, जसले गर्दा चाहिँ उसले केही नियमहरू चाहिँ पालना गर्नुपर्ने हुन्छ। दोहोरो नागरिकताको व्यवस्था भएका देशका नागरिकहरूका सम्बन्धमा खासै समस्या पार्दैन, किनभने अस्ट्रेलियाको नागरिकता त्यागे पनि उसँग अर्को देशको नागरिकता हुन्छ। तर नेपालले अझै पनि दोहोरो नागरिकताको व्यवस्था नगरेको हुनाले अस्ट्रेलियाले त्यत्तिकै यहाँको नागरिकता त्याग्न दिँदैन, किनभने त्यसो गर्दा उक्त व्यक्ति चाहिँ राज्यविहीन हुने सम्भावना प्रबल हुन्छ। र नेपालको नागरिकता एन 2063 दफा 11 चाहिँ के भनिएको छ भने, विदेशी नागरिकता लिएको नेपाली नागरिकहरूले नेपाल फर्केर सम्बन्धित अधिकारी सामु आफ्नो विदेशी नागरिकता त्यागेको प्रमाण पेश गरेमा उक्त प्रमाण दर्ता गरेको मितिबाट निजलाई पूर्ण नेपाली नागरिकतामा प्राप्त हुने चाहिँ व्यवस्था गरिएको छ। र अर्को कुरा, अब यो त भयो कसरी अवैध रूपमा चाहिँ हामी बसिरहेका छौँ। यदि तपाईँ पनि अवैध रूपमा बस्नु भएको छ भने यसले चाहिँ भोलि बिहान तपाईँलाई समस्या क्रिएट गर्न सक्छ, तपाईँलाई समस्या हुन सक्छ। यसबारेमा चाहिँ हामी सबै सजग हुनु जरुरी छ र दोहोरो नागरिकता लिएर बस्नु चाहिँ अहिलेको तत्कालीन अवस्थामा चाहिँ गैर कानुनी हो भन्छु। र यदि तपाईँ बस्नु भएको छ भने यसमा पनि ख्याल पुर्याउनु होला र राजदूतावाससँग तपाईँले चाहिँ के छ कस्तो छ प्रावधान बुझ्न सक्नुहुन्छ। त्यति मात्र होइन, अहिले चाहिँ साउथ अस्ट्रेलियामा पनि काउन्सिलर अफिस खुलिसकेको तपाईँले त्यहाँ पनि बुझ्न सक्नुहुन्छ। र अब भने अब हामी फेरि अर्को गीततर्फ लाग्न चाहन्छौँ।
एकदमै श्रोताला गीत सुनौ र यो प्रसङ्ग यहाँहरूले पक्कै पनि मन पराइदिन्छ, पक्कै पनि यो प्रसङ्गले चाहिँ केही तपाईँहरूलाई ज्ञान पक्कै दियो होला भन्ने हामीलाई लागिरहेको छ। श्रोताहरू अर्को यहाँलाई अर्को गीतबाट फेरि अर्को कोसेली साङ्गीतिक कोसेली दिन खोजिरहेका छौँ र गीत रहेको छ जीवन हाम्रो सङ्गलो पानी हो।
हाम्रो सङ्गलो पानी हो चलला
श्रोता मानवमा पुनः स्वागत छ भोइस अफ साङ्गिलामा र यति बेला छौँ हामी साथी नवीनजी र म खगेन्द्र र यति बेला हामी कुरा गरिरहेका छौँ नेपालको नागरिकता सम्बन्धी र अस्ट्रेलियाको नागरिकता सम्बन्धी कुरा गरिरहेका छौँ र हामी
अब चाहिँ हामीले कुन प्रसङ्ग जोड्न चाह्यो भने यतिखेर नेपाल रोइरहेको छ नेपालको सुदूरपश्चिम चाहिँ रोइरहेको छ महाकालीले चाहिँ एउटा बाढीको महाकाली मायाको बाढीले चाहिँ एकदमै विपत्ति सिर्जना गरेको छ एउटा बजार नै उजाड पारेको अवस्था छ खलङ्गा बजार दार्चुलामा चाहिँ र दार्चुलाको खलङ्गा बजारलाई चाहिँ सखाप पारेको अवस्था छ यसै क्रममा चाहिँ अब उहाँहरूलाई हामी विदेशमा रहेका नेपालीहरूले के गर्नुपर्छ किनभने ती पनि हामी जस्तै नेपाली हुन् नेपाली भनेको जतिखेर नेपालले आपत पर्छ त्यतिखेर हामीले के गर्नुपर्छ भनेर साउथ अस्ट्रेलियामा पनि मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको थियो त्यसै क्रममा चाहिँ आज हामी कुराकानी गर्दैछौँ यतिखेर हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ सञ्जय पुरीजी सञ्जयजी कार्यक्रममा स्वागत छ
हजुर थ्याङ्क यू नवीन र श्रोताहरूलाई पनि नमस्कार म यति बेला यो रिक्रिएसनल पार्क फुटबल ग्राउन्ड यहाँ आज दार्चुलामा गत हप्ता भएको बाढी महाकाली बाढी पीडितहरूका लागि सहयोगका लागि एउटा फन्ड रेजिङ प्रोग्रामको अर्गनाइज कार्यक्रमको आयोजना गरिएको थियो र म अहिले सोही ग्राउन्डमा छु र यहाँ आज चाहिँ फन्ड रेजिङ र फ्रेन्डसिप फुटबल म्याच पनि राखिएको थियो फुटबल म्याच को एउटा उसमा बाहनामा अलिकति रकम जम्मा गरेर दार्चुलामा बाढी पीडितहरूलाई सहयोग गर्न सकिन्छ भन्ने एउटा उद्देश्यले एउटा यो इभेन्ट अर्गनाइज गरिएको थियो र सोही इभेन्टका अर्गनाइजर यति बेला हाम्रो टेलिफोन सम्पर्कमा म तपाईँसँग सिधै जोड्न चाहन्छु। श्रोताहरू स्वागत छ रमेशजी कार्यक्रममा तपाईँलाई।
धन्यवाद रमेशजी। आजको कार्यक्रम चाहिँ कस्तो भयो?
आजको कार्यक्रम साह्रै राम्रो भयो। सबैभन्दा पहिला त म हजुरलाई एउटा कुरा सेयर गरौँ कि यो एनआरएनले अर्गनाइज गरेको कार्यक्रम हो,
एनआरएन साउथ अस्ट्रेलियाले।
हजुर, एनआरएन साउथ अस्ट्रेलियाले अर्गनाइज गरेको र सबै एडिलेडमा बस्ने नेपाली फुटबल प्रेमी दाजुभाइहरूले आएर यहाँ प्ले गरिदिनु भयो, फुटबल खेल्नुभयो र त्यही बहानामा हामीले गत हप्ता गएको बाढी, महाकाली नदीमा गएको बाढीले भएको क्षतिमा त्यही मान्छेहरू घरबार विहीनहरू खानालाई नभएर माथि के अरे तपाईँको ओत लाउनलाई पाल पनि नभएको अवस्थामा उहाँहरूलाई सहयोग गर्नको निमित्त आज यो खेलको बहानामा झन्नै $1700 जति यहाँ उठेको छ हाराहारी मोटामोटी र किसिमले यहाँ आएर सबै खेलिदिनु भएको सबै फुटबल प्रेमी खेलाडी साथीहरू दर्शकहरू र भन्नै पर्दा अनि कुमार गुरुङ दाई जसले चाहिँ यो ग्राउन्ड यो भेनु हामीलाई उपलब्ध गराउनको निमित्त सहयोग गर्नुभयो र अनि त्यसपछि दिपेन्द्र राई दाई जसले चाहिँ यो टिमहरू यसरी कोर्डिनेट गरिदिनु भयो, नवीन चम्बाकजी उहाँहरू सबैलाई तथा सम्पूर्ण खेल्ने खेलाडी साथीहरूलाई र उपस्थित हुनुभएका सम्पूर्ण दर्शकहरू र फन्डमा सहयोग गरेर न्यानो हात बढाएर सहयोग गर्ने सम्पूर्ण चन्दादाताहरूलाई म हजुरको यो सञ्चार माध्यमबाट एनआरएनका तर्फबाट धन्यवाद दिन चाहन्छु।
रमेशजी, हामीले बताइदिनुहोस् कि यो तपाईँले जुन रकम चाहिँ सङ्कलन गर्नुभएको छ त्यो रकमलाई चाहिँ कुन माध्यमबाट दार्चुलासम्म पुर्याउँदै हुनुहुन्छ?
त्यो हामी रेड क्रसको माध्यमबाट दार्चुलाको रेड क्रसलाई नै हामी पुर्याउँछौँ र त्यहाँबाट त्यो हामी रिसिभ पनि लिन्छौँ र यो मैले त्यो च्यानलमा कुरा गरेको छु, रेड क्रसलाई यो पैसा जान्छ।
अनि यदि अरू नेपालीहरू जसले अहिले चाहिँ सुनिराख्नु भएको छ, यो कार्यक्रम सुनिराख्नु भएको छ, यदि उहाँहरूले पनि यस अभियानमा, यो पुण्य कार्यमा, यो परोपकारी कार्यमा हातमा हात मिलाउन चाहनुहुन्छ भने यहाँहरूलाई चाहिँ कसरी सम्पर्क गर्न सक्नुहुन्छ, कसरी यहाँसँग आउन सक्नुहुन्छ?
उहाँहरू सबैलाई एकदम स्वागत छ र मैले फेसबुकमा एउटा इभेन्ट क्रिएट गरेको छु, महाकाली फ्लड भिक्टिम दार्चुला भनेर शीर्षक छ। त्यसमा मैले एउटा चाहिँ के भने ब्याङ्क एकाउन्ट राखेको छु, त्यसमा अनलाइन ट्रान्सफर गर्न सकिन्छ र अर्को कुरो सिधै मलाई सम्पर्क गर्नुपर्ने भएको खण्डमा म मेरो मोबाइल नम्बर 04211629 पनि सम्पर्क गर्न हुन म साथीभाइ सम्पूर्णलाई अनुरोध गर्छु।
रमेश जी, टेलिफोन नम्बर चाहिँ एकचोटि फेरि पुनः बताइदिनुहोस् न।
04211629
हजुर, धन्यवाद।
हजुर नवीनजी, अहिले भर्खरै हामीले श्रोताहरूको लागि प्रस्तुत गऱ्यौँ आज यो साउथ अस्ट्रेलियाको रिक्रेसनल पार्कमा भएको मैत्रीपूर्ण फुटबल टुर्नामेन्ट जसमा चाहिँ फन्ड रेजिङ प्रोग्रामको अर्गनाइज गरिएको थियो र दार्चुलामा महाकाली बाढी पीडितहरूका लागि सहयोग गर्नका लागि सहगार्थ यो फन्ड रेजिङ प्रोग्रामको अर्गनाइज गरिएको थियो र उहाँहरूले यो रमेशजीले बताएअनुसार अहिलेसम्म लगभग $1600 उठिसकेको छ र उहाँहरूले यो रकम सिधै रेडक्रस मार्फत दार्चुलामा बाढी पीडित महाकाली बाढी पीडित स्पेसल्ली भनौँ उहाँहरूका समक्ष पुर्याउने एउटा प्रतिबद्धता जनाउनु भएको छ र यो सहकार्यमा तपाईँहरू यदि श्रोताहरू तपाईँ पनि साथ दिन चाहनुहुन्छ भनेदेखि रमेशजीले भने जस्तै उहाँलाई फेसबुकबाट सम्पर्क गर्न सक्नुहुन्छ र उहाँले भर्खरै तपाईँहरूलाई टेलिफोन नम्बर पनि दिइसक्नु भएको छ। यो एउटा परोपकारी काममा तपाईँहरूको पनि साथ रहनेछ भन्ने हामी विश्वास गर्दछौँ। नवीनजी हस्त।
सञ्जयजी, कति सहभागिता रह्यो कार्यक्रममा चाहिँ?
यहाँ चाहिँ आज स्पेसल्ली युनाइटेड एफसी साउथ अस्ट्रेलिया र नेपाली एफसी साउथ अस्ट्रेलियाको बिचमा भएको थियो र सबै यो फ्रेन्डली म्याच भएको हुनाले सबैलाई मिक्स गरेर म्याच खेलिएको थियो भनौँ न, कुनै एउटा पर्टिकुलर टिमलाई एउटा एज अ कम्पिटिसनको हिसाबमा नभएर तर भन्नुपर्दाखेरि खेल हो, खेलमा कम्पिटिसन त हुन्छ नै, तर पनि फन्ड रेजिङ प्रोग्रामलाई मध्यनजर राख्दै एउटा फ्रेन्डली म्याच राखिएको थियो र फ्रेन्डली म्याच चाहिँ लिगमा खेलाइएको थियो, दुईवटा नेपाली एफसी र युनाइटेड नेपाली एफसीलाई मिक्स गरेर खेलाइएको थियो।
हजुर,
अनि सञ्जयजी, जस्तै अब एनआरएनले यो कार्यक्रम गरे बाढी पीडितको लागि, तर अब यो भावी जस्तै अब आगामी दिनमा पनि बाढी पीडितको लागि केही अरू कार्यक्रम पनि गर्ने योजना गर्नु भएको छ कि?
स्पेसली यो कार्यक्रम चाहिँ अब खगेन्द्रजी तपाईँलाई पनि थाहै छ यो एनआरएनले गरेको हो. एनआरएनको सहयोग भनेको एकचोटिलाई मात्रै हुँदैन, अवश्य पनि यो पछि पनि गर्नुपर्ने हुन्छ. त्यो भावनाले उहाँहरूले अहिले नै कुनै एउटा पर्टिकुलरली यसरी अर्को कार्यक्रम गर्छौँ भनेर चाहिँ भनिराख्नु भनिसक्नु भएको छैन. तर अहिले भने उहाँहरूले यो कार्यक्रम गर्नुभयो र यसबाट उठेको रकम सिधै उहाँहरूले त्यो महाकाली बाढी पीडितहरूका लागि रेडक्रस मार्फत रकम पठाउने र केही एउटा सहयोगको रूपमा यो पठाउने जनाउनु भएको छ हामीलाई.
हजुर हजुर सञ्जयजी धन्यवाद जानकारीको लागि, धेरै धेरै धन्यवाद. तपाईँले प्रत्यक्ष जानकारी दिनुभयो जुन बाढी पीडितको लागि जुन सहयोगार्थ जुन एउटा तपाईँले एकता देखाउनु भएकोमा यहाँलाई धन्यवाद.
हजुर धन्यवाद. म तपाईँहरूलाई सकेसम्म स्टुडियोमै भेट्ने कोसिस गर्छु. श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गला. यति बेला म छु यो रिक्रिएसनल फुटबल ग्राउन्डमा र यहाँबाट तपाईँहरूलाई प्रत्यक्ष लाइभ आजको फन्ड रेजिङ प्रोग्रामको अपडेट गराउँदै थिएँ. र अब भने तपाईँहरू स्टुडियोबाटै खगेन्द्रजीलाई र नवीनजीलाई सुन्न सक्नुहुन्छ. हजुर म तपाईँहरूलाई फेरि केही समयपछि भेट्नेछु. धन्यवाद.
हजुर धन्यवाद.
धन्यवाद. उहाँ हुनुहुन्थ्यो हाम्रै सहकर्मी सञ्जय पुरीजी. हामीलाई चाहिँ कुराकानी गर्नुभएको थियो आज चाहिँ मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ जुन दार्चुलामा चाहिँ दार्चुलाको खलङ्गा बजारलाई नै सखाप पार्ने गरेर बाढी आएको थियो. त्यो बाढी पीडितको लागि चाहिँ सहयोग गर्ने हेतुले चाहिँ आजको कार्यक्रम गरिएको थियो र जसलाई चाहिँ एनआरएनले अर्गनाइज गरेको थियो. यदि तपाईँ पनि कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ र कार्यक्रममा सहयोग बन्न चाहनुहुन्छ, एउटा परोपकारी अभियानमा चाहिँ संलग्न भएर अगाडि बढ्न चाहनुहुन्छ भने रमेशजीलाई सम्पर्क गर्न सक्नुहुन्छ. सम्पर्क गर्नको लागि 04211629 28 चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ. र फेरि पनि पूर्ण नम्बर भन्न चाहे 04211629 28 चाहिँ रमेशजीलाई सम्पर्क गर्न सक्नुहुन्छ. र त्यति मात्र होइन, यदि तपाईँ सम्पर्क गर्न चाहनुहुन्छ र सहयोग गर्न चाहनुहुन्छ भने हामी भोइस अफ साङ्ग्रिलाको तर्फबाट हाम्रो माध्यमबाट पनि हामीले उहाँसम्म पुर्याउन सक्नेछौँ. यदि तपाईँले कुनै दुविधा भयो र तपाईँ त्यहाँसम्म पुग्न सक्नु भएन भने हामीलाई फोन गर्न सक्नुहुन्छ, नभए हाम्रो फेसबुकको प्रोफाइलमा चाहिँ तपाईँले पोस्ट गरिदिन सक्नुहुन्छ. हामीले उहाँको सम्पर्क नम्बर उपलब्ध गराउनेछौँ, उहाँको एड्रेस उपलब्ध गराउनेछौँ. र मैले चाहिँ यही बेलामा के जोड्न चाहेँ, महाकाली बाढीलाई चाहिँ विपत्ति मात्र मान्दैनन् स्थानीय बासिन्दा भनेर चाहिँ लीलामणि पोखरेलजीले चाहिँ एउटा लेख लेख्नु भएको छ. उहाँसँग अन्तर्वार्ता गरिएको थियो र खगेन्द्रजी मैले यो कुरा चाहिँ जोड्न चाहेँ किनभने यही प्रसङ्गसँग छ. महाकाली नदीमा आएको अकल्पनीय बाढीले दार्चुलाको खलङ्गा बजारलाई सखाप नै पारेको छ. हामीले काठमाडौँमा सुनेको वा टेलिभिजनमा देखे भन्दा खलङ्गाले बढी क्षति बेहोरेको छ. बेहोर्नेले बाहेक अरूले महसुस गर्न नसक्ने पीड़ा भोगेको रहेछ. खलङ्गाको 1 किलोमिटर लामो बजार महाकालीले काली छिनालेर 3 टुक्रा बनाइदिएको छ. बाढीले यु आकारमा बनाएर 2 ठाउँबाट घुस्रेर बजारलाई 3 चोक्टा बनाइदिएको छ. त्यो पनि मासु नभएको हाडथाला मात्रै भएको चोक्टा जस्तो. मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मिजीको नेतृत्वमा गएको हाम्रो टोलीका धेरै सदस्यले खलङ्गाबाट हबिगत देख्ने बित्तिकै भन्नुभयो, नचिताएको विनाश भयो. गृहमन्त्री, स्थानीय विकास मन्त्री, भौतिक तथा योजना मन्त्री सबैले जिब्रो टोक्नुभयो. दैव लागेपछि कसको के लाग्छ र टोलीमा अरू सदस्य पनि हेलिकप्टरमा दुखी भएर गफिरहेका थिए. जिल्लाको सीडीओ लगायत सम्बन्धित अधिकारीहरूले मन्त्री परिषद अध्यक्षलाई ब्रिफिङ गर्न थाले. राति 8 बजेदेखि बाढीले विनाश शुरू गरेको हो. 2 दिनमा 69 घर 49 गोठ बगायो. चौपाएर पन्छी कति बगायो अहिलेसम्म लेखाजोखा छैन. धन्न मानिसलाई भने केही भएको छैन. लगभग सबै नै सकुशल छन्. उनीहरू पनि दार्चुला जस्तै र यो कुरा चाहिँ हामीले केबाट लिएका थियौँ भन्दाखेरि सेतोपाटी भनेर जुन एउटा खबर पत्रिका छ, डिजिटल पत्रिका छ, त्यसमा चाहिँ यो कुराहरू लेखिएको थियो. र यो कुरा चाहिँ कसले भन्नुभएको थियो भने लीलामणि पोखरेलले चाहिँ उहाँ दिएको अन्तर्वार्तामा थियो. र यतिखेर चाहिँ खलङ्गा बजार चाहिँ तनाव भएको छ र ढुङ्गा माटोवाला मात्र होइन सिमेन्टेड ढलान गरिएका घर पनि नाम निशान छैन त्यहाँ. अहिले रातको समय थियो, त्यही पनि सबै मानिस चाहिँ सुरक्षित स्थानमा जान भ्याएछन् किनभने मानवीय क्षति चाहिँ हुन सकेको छैन अहिलेसम्म र नहोस् हामी चाहन्छौँ. कुनै पनि मानवीय क्षतिले चाहिँ एउटा जे भए पनि हामी सबै मानिसौँ, मानवीय क्षति हुन सकेको छैन र त्यो क्षतिलाई पनि अब हामी सबै मिलेर चाहिँ जसरी एनआरएन साउथ अस्ट्रेलियाले कार्यक्रम गरेको छ र विभिन्न ठाउँबाट पनि कार्यक्रम रकमहरू सञ्चालन भइ सङ्कलन भइरहेको छ, तपाईँ पनि यो पुण्य काममा चाहिँ सहभागी हुनुहोस् भन्न चाहन्छौँ। र उहाँले लेख्नुहुन्छ, मैले दार्चुला निरीक्षण गरेपछि निकालेको निष्कर्ष यस्तो छ, स्थानीय जनता प्रहरी सेना प्रशासन संचार जगत लगायत सक्रियताको ठूलो अनिष्ट टारेको रहेछ, त्यसैले अरोह रात्र खटेका सरकारी र गैर सरकारी निकाय र नागरिकलाई मुरी मुरी धन्यवाद भन्न चाहन्छु भन्नुभएको छ र उहाँसँग गरिएको कुराकानी थियो यो। र यदि तपाईँले पनि सहयोग गर्न चाहनुहुन्छ भने हामीले अघि जुन नम्बर भन्यौँ त्यो नम्बरमा चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ, उहाँ रमेशजीलाई सम्पर्क गर्न सक्नुहुन्छ। त्यति मात्र होइन, भोइस अफ साङ्ग्रिलाको पेजमा चाहिँ यहाँहरूले बताउन सक्नुहुन्छ र अवश्य पनि हामीले उहाँसम्म पुर्याउनेछौँ,
कोसिस गर्नेछौँ। श्रोताहरू, जो अहिले सुन्नुभयो, जुन बाढी पीडित जुन नेपालमा भएको केही हप्ता अगाडि केही दिन अगाडि भएको जुन प्राकृतिक प्रकोपले गर्दा कयौं नेपालीहरू घरबार बिन हुन पुगेका छन् र यसका लागि हामीले प्रत्यक्ष सञ्जयजीसँग कुरा गरेका थियौँ र यति बेला सुनिहाल्नुहुन्छ भोइस अफ साङ्गिला र यति बेला हामी साथमा छौँ साथी नवीनजी र म खगेन्द्र। र यदि तपाईँ पनि रेडियो सुन्दै हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ र यदि तपाईँहरू आफ्नो केही कुरा राख्न चाहनुहुन्छ प्रदेश आफ्नो आफन्तजन समक्ष आफ्नो कुराहरू केही राख्न चाहनुहुन्छ भनेदेखि चाहिँ हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 8313500, 8313500। र यति बेला तपाईँ सुन्नुहुन्छ भोइस अफ साङ्गिला र हामीलाई अनलाइन पनि सक्नुहुन्छ र डिजिटल अनलाइन www.radio.edu.au मा पनि यहाँहरूले प्रत्यक्ष विश्वभर हामीलाई सुन्न सक्नुहुन्छ। र यति भन्दै यहाँहरूका लागि अर्को गीत राख्न चाहन्छु।
बाध्यतामा परेमा विदेशी न मन तेरा बाध्यतामा परेमा जति दुख गर्दा परे अभावमै मरेमा जन्मभूमि छुटो साथी भाइ छुटे जहाँ पुगे परिसरे ठक्कर मत पहुँचो माँ जहाँ पुगे परिसरे ठक्कर मत पहुँचो माँ था छैन अब फेरि कहिले फर्किआउँछु माँ लेख बेसी छुट्यो उतै खुसी छुट्यो याद आयो मायालुको याद आयो मायालुको धेरै टाढा पुगिहाले काठमाडौँ छुट्यो हेर्दा हेर्दै
चिसो चिसो छ मौसम बाहिर कता कता सिरक मुनि बसु बसु जस्तो लागिरहेको छ तपाईँलाई पनि त्यस्तै फिल भइरहेको छ होला काममा हुनुहुन्छ भने कतिखेर घरमा गएर चाहिँ न्यानो न्यानो नेपालमा बनेको त्यो मिठो चियापत्तीको चिया गुलियो पाराले खान पाइएला भनेर सोचिराख्नु भएको छ होला अवश्य पनि पूर्ण स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिला आरम्भमा र यो कार्यक्रम चाहिँ हरेक आइतबार 5:30 7:30 चाहिँ अब केही दिनसम्म सुन्न सक्नुहुन्छ र रेडियो लाइट 101.5 मेगाहर्जको यो तरङ्गमा हामीलाई सुनिराख्नु भएको छ यो कार्यक्रम चाहिँ नेपाली कल्चर सोसाइटी अफ साउथ अस्ट्रेलियाको पहिलो प्रस्तुति हो यो नेपालीहरूको पहिलो रेडियो कार्यक्रम हो र हामीले यस कार्यक्रममा विशेष गरी विभिन्न विविध रोचक मनोरञ्जनात्मक एवं मिठा मिठा गीत सङ्गीत र रमाइला प्रस्तुतिहरूका साथसाथै हाम्रो समुदायमा घटेका विभिन्न घटनाहरूको बारेमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ बताइरहेका हुन्छौँ र हामी आज चाहिँ दुईजना मात्र छौँ यहाँहरूकै रेगुलर होस्ट हौ हामी चाहिँ खग्नजी र म नवीन र सञ्जयजी चाहिँ विशेष कारणले गर्दा आउन पाउनु भएन उहाँले चाहिँ लाइभ चाहिँ हामीलाई साथ दिनुभएको थियो अवश्य पनि अर्को कार्यक्रममा चाहिँ उहाँले साथ दिनुहुनेछ र हामी सम्पूर्ण नेपाली भाषीहरूको यो कार्यक्रम हो यदि यो कार्यक्रममा तपाईँले कुनै प्रतिक्रिया जनाउन चाहनुहुन्छ आफ्ना लेख रचना पठाउन चाहनुहुन्छ भने अवश्य पनि www.facebook.com/swangriraka awaaz भन्ने फेसबुक पेजमा पठाउन सक्नुहुन्छ र यदि कुनै प्रतिक्रिया जनाउन चाहनुहुन्छ आफ्ना लेख हुन सक्छन् आफ्ना रचना हुन सक्छन् समाजमा घटेका घटनाहरू हुन सक्छन् तपाईँको मनमा लागेको कुराकानी हुन सक्छ त्यति मात्र होइन नेपालको कसैलाई सम्झिन चाहनुहुन्छ आफ्नै कसैलाई सम्झिन चाहनुहुन्छ यदि त्यो मात्र होइन आफ्नो छोरछोरी वा कसैको बालबच्चाको बर्थडे हुनसक्छ एनिभर्सरी हुनसक्छ उहाँलाई विस गर्न चाहनुहुन्छ भने हामीले सम्पर्क गर्न सक्नुहुन्छ यो माध्यमबाट यो तरङ्गबाट चाहिँ त्यो मायालाई त्यो ममतालाई अझै नजिक गराउनेछौँ अझै प्रगाढ गराउनेछौँ
एकदम एकदम नवीनजीले एकदम कुरा मिठास गर्नुभयो मिठो एकदम मलाई त कथा गदगद भइरह्यो सुनिरहँ जस्तो भयो म त बोल्नै आएन नवीनजीले जस्तो धेरै अर्कै तरिकाले भन्नुभयो किनकि यति बेला मौसमले पनि त्यस्तै गरिरहेछ किनभने हामीलाई रेडियो सुनिराख्नु हुने सम्पूर्ण श्रोताहरूले पनि सुन्नुभयो होला कि यहाँहरूले जुन हामीलाई केही प्रसङ्ग पठाउनुहुन्छ चाहे तपाईँले कविता पठाउनु चाहे कथा पठाउनु चाहे गीत लेखेर पठाउनु चाहे गजल हाइकु जेसुकै पठाउनुहोस् तपाईँले
त्यति मात्र होइन खोइनजी हजुर म त साहित्यमा एकदमै कमजोर छु भन्नुहुन्छ धेरै साथीहरूले होइन त्यति मात्र होइन तपाईँले जे आउँछ त्यो मनमा जे आउँछ त्यो लेखेर पठाउनुहोस् यो भनेको साहित्य भनेको कस्तो रहेछ भने तपाईँलाई गजल नै लेख्नुपर्छ भन्ने छैन कथा नै लेख्नुपर्छ भन्ने छैन यदि तपाईँसँग आफ्नो भावना छ म आज यसो यसो गरेँ शैलीबद्ध तरिकाले चाहिँ नेपाली समाजमा अस्ट्रेलियामा भएको नेपाली समाजमा यो हुनुपर्छ भने आफ्नो लेख पनि प्रस्तुत गर्न सक्छ त्यो लेखलाई चाहिँ हामीले यहाँ प्रस्तुत गर्न सक्छौँ जसले चाहिँ नेपाली समुदायसम्म पुर्याउन सक्छ र तपाईँको आफ्नो लेखन शैलीलाई पनि अब यसै क्रममा चाहिँ मैले एउटा फेरि हामी चाहिँ जुन अब खलङ्गा बजारलाई चाहिँ तीन चोकटा पारेर बाढीले लिएर गएको छ त्यसै क्रममा थियो र मैले त्यसै क्रममा चाहिँ अब फेरि अर्को प्रसङ्ग जोड्न चाहे सरकारले चाहिँ महाकाली नदीको बाढ़ी प्रभावित दार्चुलालाई पुनर्निर्माणका लागि 50 करोड़ रूपियाँ दिने घोषणा गरेको छ। मन्त्री परिषदका अध्यक्ष खिलराज रिग्मीले दार्चुला सदरमुकाम खलङ्गा निरीक्षण गरेपछि पत्रकार सम्मेलन गर्दै पुनर्निर्माणका लागि 50 करोड़ रूपियाँ दिने बताएका छन्। बिहिबार प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि दार्चुला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी मन्त्री परिषद अध्यक्ष रेग्मीले विस्थापितहरूको पुनर्स्थापना, भत्किएको सड़क निर्माण र नदीमा तटबन्धन निर्माणका लागि दार्चुलालाई मात्र 50 करोड़ दिने घोषणा गरेका हुन्। उनले प्रत्येक परिवारलाई तत्काल 35,000 रूपियाँ राहत दिने र भारतीय पक्षले बाँध खोलेको बारे छानबिन गर्ने समेत बताएका छन्। शुरूमा 50 करोड़ मात्र दिने घोषणा गरेको भए पनि स्थानीय 10 राजनीतिक दलले सरकारी टोलीलाई काठमाडौँमा फर्किन नदिने भन्दै धरना दिएपछि मन्त्री परिषद अध्यक्ष संकटग्रस्त जिल्ला घोषणा गर्न पनि बताए। मन्त्री परिषद अध्यक्षले राहतको घोषणा गरिरहँदा पीड़ितले भने प्रभावित क्षेत्र भ्रमण नगरेको तथा तत्कालीन राहत नदिएको भन्दै नाराबाजी गरेका थिए। खलङ्गामा बाढ़ी परेको 5 दिनपछि मात्र सरकारी टोली आएको भन्दै उनीहरूले मन्त्री परिषद अध्यक्ष र प्रमुख जिल्ला अधिकारीको राजीनामाको माग गरेका छन्। भारतको साथसाथै नेपालमा मात्र होइन, यतिखेर भारतको उत्तराखण्डमा पनि एक साता अघि आएको बाढ़ीले चाहिँ धेरैको मृत्यु भइसकेको छ र मृत्यु हुनेको संख्या चाहिँ 7 नागिसकेको छ। भारतको उत्तराखण्डको केदारनाथ मन्दिरको परिसरबाट पहिलो समय 123 शव निकालिएको भारतीय संचार माध्यमले जनाएको छ। मैले चाहिँ 7 भनेको रहेछु, 700 नागेको छ बाढ़ीबाट मृत्यु हुनेको संख्या चाहिँ 700 नागेको छ। भारतको उत्तराखण्डको केदारनाथ मन्दिर परिषदबाट पछिल्लो समय 123 शव निकालिएको भारतीय संचार माध्यमले जनाएको छ। उत्तराखण्डको मुख्यमन्त्री विजय बहुगुणका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्न सक्नेछ। उनका अनुसार हालसम्म 70,000 उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ। छिमेकी ठाउँमा फँसेका अझै 22,000 उद्धार गर्न बाँकी रहेको छ। राहत र उद्धार कार्यलाई तीव्र पार्दै 44 सैनिक हेलिकप्टर सहयोगले उद्धार कार्य जारी राखेको छ र त्यति मात्र होइन, त्यसको लागि अहिले एप्लिकेशन पनि गराउनु भएको छ, त्यो देशमा चाहिँ गराइएको छ र एकदमै भयावह अवस्था छ इन्डियामा पनि, हाम्रो छिमेकी मुलुकमा पनि, किनभने 700 भन्दा बढीको मृत्यु भइसकेको छ भनेपछि यो सानो तिनो कुरा होइन। हामी 1-2 मर्दा त हामीलाई कति पीड़ा हुन्छ भने 700 मरेका छन् होइन। अवश्य पनि किनभने हाम्रो छिमेकी राष्ट्र हो र हामीमा संवेदना छ र अवश्य पनि सम्पूर्ण जो मृतक हुनुभयो नेपालको बाढीबाट र भारतको बाढीबाट सम्पूर्णलाई कार्यक्रम भोइस अफ साङ्ग्रिलाको तर्फबाट हामी हार्दिक संवेदना प्रकट गर्न चाहन्छौँ। अब पनि हामी लाग्न चाहन्छौँ एउटा मिठो गीततर्फ।
हजुर, मिठो सङ्गीतको शैली यहाँहरूको लागि।
कहिले आँसु कहिले हाँसो कहिले हाँसु कहिले हाँसो के हो जिन्दगी यो मनमा
स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा र यतिखेर तपाईँले मिठो गीत सुन्नुभयो र फेरि पनि म बताउन चाहन्छु तपाईँलाई भर्खरै यदि रेडियो ट्युन गर्नुभएको छ हामीलाई सुन्दै हुनुहुन्छ भने यो हो कार्यक्रम भोइस अफ साङ्ग्रिला र विशेष गरी हामी यो कार्यक्रममा विविध रोचक मनोरञ्जनात्मक एवं विभिन्न सूचनामूलक कार्यक्रमहरूको सङ्गालो अझ भनौँ मिक्स कार्यक्रम भन्छौँ हामीले यसलाई चाहिँ सबै कुराहरूलाई हामीले दुई घन्टाभित्र समावेश गर्नुपर्ने हुन्छ नेपालका गतिविधिलाई पनि हामीले दुई घन्टाभित्र समावेश गर्नुपर्ने हुन्छ समाचार सबै नेपाली गीत नेपाली सङ्गीत र सबै कुरालाई समावेश गरेर यो कार्यक्रम चलाएका छौँ र एडिलेड साउथ अस्ट्रेलियामा चाहिँ नेपालीहरूको यो पहिलो कार्यक्रम हो र नेपालीहरूको मन मनमा बस्न सफल भएको यो कार्यक्रम हो विगत लामो समयदेखि विभिन्न प्रस्तुताहरूले सञ्चालन गर्दै आउनुभएको छ अहिले चाहिँ हामी तीनजना प्रस्तुता छौँ यो समयमा चाहिँ यो अहिलेको वर्तमान अवस्थामा चाहिँ र यस कार्यक्रममा तपाईँले कुनै पनि प्रतिक्रिया दिन चाहनुहुन्छ यदि तपाईँले चाहिँ यो कार्यक्रमको बारेमा अझै जान्न चाहनुहुन्छ र यो कार्यक्रममा पनि आफ्ना लेख रचना जेसुकै छ त्यो कुराहरू पठाउन चाहनुहुन्छ भने जिमेलमा radio.nepali@gmail.com पठाउन सक्नुहुन्छ त्यति मात्र होइन अहिले त हामी सबैले फेसबुक प्रयोग गर्छौँ यदि तपाईँले फेसबुक माध्यमबाट पनि हामीलाई एकदमै सजिलो उपायबाट www.facebook.com/sangrilakaawaazहरू पनि पोस्ट गर्न सक्नुहुन्छ र फेसबुकमा साङ्ग्रिलाका आवाजहरू चाहिँ सर्च गर्न सक्नुहुन्छ त्यति मात्र होइन अहिले चाहिँ लाइक पेज पनि छ साङ्ग्री भोइस अफ साङ्ग्रिला भनेर साङ्ग्रिलाका आवाजहरू पेज चाहिँ खोजेर लाइक पनि हामी गर्न आग्रह गर्न चाहन्छौँ किनभने हामीले चाहिँ त्यसलाई रेगुलर अपडेट गर्दै जानेछौँ अब भने र यदि तपाईँले हामीसँग प्रत्यक्ष रूपमा सम्पर्क गर्न चाहनुहुन्छ यदि तपाईँले समुदायमा घटेका घटनाहरूको बारेमा चाहिँ बताउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको सम्पर्क नम्बर 83135000 चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ 8313500000 चाहिँ तपाईँले फोन गर्न सक्नुहुन्छ अवश्य पनि केही कुराकानी गर्न चाहनुहुन्छ भने हामीले तपाईँलाई साथ दिनेछौँ र
नमिजीले भन्नुभयो अब जानकारी दिनुभयो यहाँले जुन अब तपाईँसँग हामी सम्पर्क र सम्पर्कमा कसरी रहने भन्ने कुरा नमिजीले जुन माध्यम जनाउनु भयो फेसबुक भन्नुभयो स्टुडियोको नम्बर भन्नुभयो लाइक भन्नुभयो सबै कुरा भन्नुभयो र श्रोता मान्यवा मैले यतिकैमा एउटा थोरै एउटा अर्को थप प्रसङ्ग जोड्न चाहेँ मैले यहाँ एउटा चुड्किला भन्नु पर्यो श्रोताहरूलाई अब हामीले कति गीत सङ्गीत सुनायौँ तर पनि कहिलेकाहीँ चुड्किला भन्ने गर्छौँ र चुड्किला चाहिँ यस्तो रहेको छ एउटा दाउरे बुढी लिएर दाउरा काट्न जंगल गएछ दाउरा काट्न काट्दै उसको बुढी पोखरीमा खसिछन् अब त्यसपछि ऊ फसादमा पर्यो त्यसपछि अनि ऊ डिलमा बसेर रुन लागेछ अब के गर्ने भन्दै मेरो बुढी खसी अब के गर्ने भन्दै यति सुन्दरी थिइन् मेरो बुढी पोखरीमा खसिन् अब फसादमा पर्यो त्यतिकैमा केही समयपछि जल देवता प्रकट भएर उसलाई रुनको कारण सोधेछन् है मानव तिमी किन रोएको तिमीलाई के दुःख परेर तिमी रोएको भनेर चाहिँ जल देवताले ती दाउरेलाई सोधेछन् अनि उसले पनि आफ्नै श्रीमती खसेर जुन पोखरीमा खसेको भनेछ र अनि दाउरेलाई भनेछ प्रभु मेरी बुढी यस पोखरीमा खसेकी छे त्यो भई भने म त मरेतुल्य हुन्छु उनी मरिन् भने त म त एकदम मरेतुल्य हुन्छु उनी बिना म बाँच्नै सक्दिनँ भनेर चाहिँ जल देवतालाई दाउरेले कुरो राखेछन् अनि त्यति बुढी कस्ती छे त भनेर चाहिँ जल देवताले सोधेछन् के भन्नु र एन्जेलिना जस्ती पनि छन् त मेरी बुढी त भनेर चाहिँ भनेछ अनि करिनाको जस्तो फिगर अनि ऐश्वर्याको जस्तो आँखा अनि क्याट्रिनाको जस्तो अनुहार भएकी छन् प्रभु मेरी बुढी त यस्तै पो छन् त भनेछ पक्का हो एकदम पक्का हो कि तेरी बुढी यस्तै छन् मेरो बुढी यस्तै नै छन् ए अनि कसम प्रभु मैले एकदम कसम खाएर भने मेरो बुढी सबै यस्तै छन् मैले अघि भने जस्तै भनेछ त्यसो भए तेरो बुढी पच
र यसै क्रममा चाहिँ मैले अर्को कुरा जान्न चाहेँ पुरानो कुरा हो प्रकाश सायमीले चाहिँ फेसबुकमा लेख्नु भएको थियो दिव्य सङ्गीतकारका दिव्य खाडेलका 10 कुरा भनेर लेख्नु भएको थियो अवश्य पनि उहाँले लेख्नुहुन्छ दिव्य खालिङको रेडियो नेपालमा रेकर्ड भएको पहिलो गीत गायिका मीरा राणाले गाएकी थिइन् र दिव्य खालिङको संगीतमा नारायण गोपालले गाएको पहिलो गीत सधैँ नै महासे तिमीलाई रुवाई आज सारा खुसी म दिन्छु दिन चाहन्छु नै भन्ने यो दोस्रो रहेको थियो यस्ता थुप्रै कुराहरू छन् र गोपाल युञ्जन पछि दिव्य खालिङले नेपाल प्रहरीको निम्तोमा धेरै संगीत गरे दिव्य खालिङले आफ्नो संगीतमा चलचित्र महाकालमा पनि संगीत गरेको थिए जुन चलचित्र बन्न सकेन दिव्य खालिङ भनेका चाहिँ नेपाली सुगम संगीतका एकदमै नेपाली सुगम संगीतलाई धेरै साथ दिएर माथि पुर्याउन सफल र माथि पुर्याउनु भएको व्यक्तित्व हो र खैनजी आज हामी धेरै कुराकानी गरिरहेका छौँ हाम्रा श्रोताहरूलाई चाहिँ अब यिनीहरूले गीत पनि बजाइ हुन्थ्यो नि भन्ने भाव भइसकेको हुनसक्छ त्यस कारणले गर्दा हामीले छिटो ढिला नगरिकन अब चाहिँ एउटा गीत उहाँहरूलाई
सुनाउनु भन्दा पनि नवीनजी अगाडि हाम्रो जुन कार्यक्रम चाहिँ निर्धारित समय हाम्रो जुन सुरु हुन केही मिनट केही सेकेन्ड बाँकी भएको श्रोताहरूलाई जानकारी गराउँ किनभने हामी अहिलेसम्म त हामी निहा विकेन्डको कार्यक्रम हामी चलाइरहेको छ भने अब हामी फर्मली हाम्रो नेपाली कार्यक्रम पहिलो नेपाली आवाज भैसव साङ्गिला अब कार्यक्रम सुरु हुँदैछ श्रोता मानवा पुनः सन्ध्याकालीन नमस्ते अभिवादन हाम्रो वैशव साङ्गिलाको तर्फबाट र हामी कार्यक्रम वैशव साङ्गिला लिएर हामी ठिक सधैँको आइतबार 5:30 हुन्थ्यौँ र अहिले हाम्रो जुन निर्धारित समय जुन हाम्रो 6:30 हुने कार्यक्रम अहिले हामी 6:30 जुन हाम्रो निर्धारित समयमा उपस्थित भइसकेका छौँ र यति बेला हामी साथमा साथी नवीन
हजुर
म खगेन्द्र र श्रोताहरूलाई अबको यो बसाईमा हामी अर्को गीतबाट यहाँहरूलाई मनोरञ्जन गराउनको लागि तत्पर छौं। स्वीकार्नुहोला यो गीत।
यो नेपाली सेरुचाली संसारमा लम्किन्छ। अवश्य पनि हामी संसारमा लम्किरहेका छौँ र संसारलाई नेपालको बारेमा चिनाउनको लागि लागिरहेका छौँ र यो पनि हाम्रो एउटा प्रयास हो। र त्यसको लागि चाहिँ सम्पूर्ण नेपालीहरू आफ्नो ठाउँबाट लाग्नुपर्ने हुन्छ र अझै पनि विभिन्न देशहरूमा भ्रम छ नेपाल कहाँ छ भनेर धेरैलाई थाहा पनि नभएको हुनसक्छ त्यसको लागि चाहिँ तपाईँ हामी सबै मिल्यो भने अवश्य पनि संसारमा नेपाललाई चिनाउन सकिन सक्छ र अधिकांश एउटा बुद्धिजीवी सर्कललाई नेपाल कहाँ छ भनेर थाहा छ शैक्षिक वर्गलाई चाहिँ नेपाल कहाँ छ भनेर थाहा छ तर पनि जो शैक्षिक जगतबाट अलि टाढा हुनुहुन्छ र जो चाहिँ रेगुलर न्युज पेपरहरू अपडेट गर्नुहुन्न अझ अथवा अन्य कुराहरू चाहिँ किताबहरू पढ्नुहुन्न उहाँहरूलाई चाहिँ नेपाल कहाँ छ भनेर अझै पनि थाहा छैन जसरी हामी अमेरिका अस्ट्रेलिया यहाँ छ भनेर एकै तालमा भन्न सक्छौँ भने उहाँहरूले चाहिँ नेपाल यहाँ छ भनेर भन्न सक्नुहुन्छ सक्नुहुन्न किनभने कहाँ छ भनेर चाहिँ आश्चर्यजनक हुनुहुन्छ त्यसको लागि चाहिँ हामी सम्पूर्ण नेपालीहरू एकजुट भएर सगरमाथाको देश नेपाल गौतम बुद्ध जन्मेको देश नेपाल र त्यति मात्र होइन थुप्रै कुराहरू छन् नेपालमा त्यो अझै पनि सम्भावनाका प्रचुर सम्भावनाको मुलुकको नेपाल अझै ती सम्भावनाहरूलाई खोतल्नुपर्छ सबै मिलेर र नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन सक्नुपर्छ त्यसको लागि चाहिँ हामी सम्पूर्ण नेपालीहरू एक भएर अगाडि बढ्नुपर्छ र त्यसको लागि मैले एक्लै गर्दैमा के हुन्छ र भन्न भन्ने होइन हामीले आफ्नो हाम्रो ठाउँबाट प्रयास गर्नुपर्छ तपाईँ कलेजमा पढ्नुहुन्छ भने कलेजका साथीहरू विदेशी साथीहरूलाई बताउनुहोस् तपाईँ बिजनेसम्यान हुनुहुन्छ भने यदि बिजनेसको थ्रुबाट बिजनेसको क्रममा भेट हुने साथीहरूलाई नेपालको बारेमा बताउनुहोस् यदि तपाईँ कलेजमा पढ्नुहुन्छ भने कलेजको साथीहरूलाई बताउनुहोस् युनिमा जोइन हुनुभएको छ भने युनिटका टिचरहरूलाई बताउनुहोस् आफ्ना साथीहरूलाई बताउनुहोस् जसले गर्दा चाहिँ नेपाललाई चिनाउनको लागि अझै ठुलो भूमिका खेल्छ र तपाईँले भन्न सक्नुहुन्छ मैले एकजनाले दुई चारजनालाई बताउँदैमा के हुन्छ र भनेर र मैले के भन्छु भने तपाईँ चाहिँ एक गिलास पानीमा दुई थोपा दुध हाल्नुभयो भने त्यसले चाहिँ रङ परिवर्तन गर्छ अवश्य पनि तपाईँले त्यही दुई चारजनालाई भन्दैमा त्यसरी रङ परिवर्तन गरेर अवश्य पनि नेपाल अन्तर्राष्ट्रिय क्षेत्रमा एक दिन सुपरिचित हुनेछ भन्ने आशा राखेका छौँ यो नेपाली सेरुचाली संसारमा लम्किन्छ यो गीतबाट चाहिँ यहाँसम्म बगेछु म चाहिँ अवश्य पनि फेरि जोड्न चाहन्छु मैले चाहिँ यामाझ एउटा सानो गजल भनौँ यसलाई चाहिँ मिठो बोलीले रिजाएको मिठो बोलीले रिजाएर पहिलो हात माग्यौ नरम व्यवहार देखाएर पहिलो साथ माग्यौ लठ्याएर यौवनको झिलमिली रात माग्यौ जिम्मेवारी थपियो तर्सिएर टाढा भाग्यौ अनुसारले लेख्नु भएको थियो त्यति मात्र होइन अब फेरि अर्को गजल चाहिँ यहाँमा राख्न चाहे र यसमा लेखिएको छ उनको सम्झी मेरो आँचल समाउँछु किन उनको सम्झी मेरो आँचल समाउँछु किन टाढा बस्ने जुन देखेर रमाउँछु किन टाढा बस्ने जुन देखेर रमाउँछु किन म नै तिम्रो कादम्बरी दामिनी र साखी म नै तिम्रो कादम्बरी दामिनी र साखी एउटै मुटु सबैलाई बाँड्दै हिँड्छौ किन एउटै मुटु सबैलाई बाँड्दै हिँड्छौ किन मेरै रूप छ उर्वर्सी रूप रुचि रता र राधिका असम्भवको खोजी गर्दै भड्किँदैछु किन असम्भवको खोजी गर्दै भड्किँदैछु किन अन्यौ लमा आफ्नो जीवन हराउँदा पनि अन्यौ लमा आफ्नो जीवन हराउँदा पनि जगत जिते भन्दै बबाल मच्याउँछु किन जगत जिते भन्दै बब्बाल मच्याउँछु किन अनुसारले लेख्नु भएको थियो उहाँ एउटा सुपरिचित साहित्यकार हुन्छ यतिखेर चाहिँ उहाँ अमेरिकामा बस्नुहुन्छ र विभिन्न किताबहरू पनि निकालिसक्नु भएको छ एल्बमहरू पनि निकालिसक्नु भएको छ नेपाली साहित्यिक जगतलाई माथि उकास्नका लागि उहाँले पनि ठुलो योगदान दिनुभएको छ उहाँको यो गजललाई चाहिँ हामीले लिएका थियौँ
हजुर सदारू
मेरी
श्रोता महानुभाव अहिले सुन्नुभयो जुन रिजाल र युन रिजाल र कसको आवाजमा अर्जुन सुनामको गीत धेरै रमाइलो गीत युगल गीत थियो र यति बेला सुन्दै हुनुहुन्छ वैशव साङ्गेला र यति बेलासम्म हामीले यहाँहरू माझ एक घण्टा 45 मिनट बिताइसकेका छौँ भने अब 45 मिनट बाँकी अरू तपाईँहरूका सामु हामी अझै रहनेछौँ
अवश्य पनि यही वर्षसँगमा चाहिँ एउटा फेरि अर्को गजल भनौँ ठट्याउली कुरा भनौँ यो ठट्याउली कुरा चाहिँ जोड्न चाहेँ मैले उनले भन्छन् मदिरा त पिउनुहुन्न नि भन्दा उनले सोच्छिन् ओहो मैले रिसाए चाहिँ गरी उत्तर दिए तिम्रो रूपले नै नसा लाइसक्यौ तिम्रो मायाले नै मुटु खाइसक्यौ अनि कुन नसा किन खानु उनले फेरि सोधिन् अनि चुरोट्ने ओहो उनको संख्या अझै रहेछ ठिकै छ माया गर्नेको संख्या नै सहनै पर्यो अनि मैले फटाफट भनिहाले मुटुमा बसेको तिम्रो तस्विरमा किन धुवा लाउनु नि छातीमा लुकेको मायालाई किन निस्सासिने बनाउनु नि भनेर एउटा लेखिएको थियो उहाँ चाहिँ दिवान अधिकारजी लेख्नु भएको थियो हाम्रो फेसबुकमा र पोस्ट गर्नुभएको थियो मेसेजमा त्यो कुरा लेखिएको थिएँ मैले र अझै पनि यस्ता कुराहरू धेरै छन् अब भने मैले श्रोतालाई के बताउन चाहेँ भने खैनजी अब आज एउटा कथा पनि होइन यो एउटा सन्देश हो क्रान्तिको फेसबुक सन्देश भनेर यसको चाहिँ टाइटल छ यसको लेखक चाहिँ म आफै हो म आफै कथा लेखिया छु यसलाई कथा भनौँ अब के भनौँ यसलाई आर्टिकल भनौँ अब तपाईँले नै जुराइदिनुहोस् नाम चाहिँ श्रोताहरूले
प्रसङ्ग उठाउनु तपाईँले उठाउनु जस्तै तपाईँले के प्रसङ्गमा चाहिँ यो कथा लेख्नुभयो तपाईँलाई केही कसैलाई केही पिर मार्क पर्छ कसैलाई केही हुँदा त त्यसले लेख्ने अलिकति लेख्ने अभ्यास अलिकति मन दुख्ने र मनलाई अलिकति एकान्तमा लगेर राख्ने लेख माध्यमबाट पनि तपाईँ तर तपाईँले के उसमा तपाईँ त एउटा
होइन म प्राय चाहिँ लेखिरहेको हुन्छु तर मैले यसरी छापेको चाहिँ हुँदैन भनेको पनि हुँदैन होइन
हजुर
तर मसँग चाहिँ पाण्डुलिपिहरू धेरै छन् मैले एउटा उपन्यास पनि लेखेर सकिसकेका छु र त्यो उपन्यास चाहिँ अझै छाप्न बाँकी छ र धेरै कुराहरू चाहिँ लेखिसकेका छु आगामी दिनहरूमा श्रोताहरूलाई पनि सुनाउँदै जानेछु र आजको यो क्रान्तिको फेसबुक सन्देश भन्न चाहिँ के छ भने क्रान्तिको फेसबुक सन्देश क्रान्तिले चाहिँ आफ्नो प्रेमिकालाई चिठी पठाएकी छि र त्यो चिठीमा के छ भनेर चाहिँ यहाँ समावेश गरिएको छ
र मैले
चिठी भन्दा पनि फेसबुक सन्देशमा
तपाईँले भनौँ न आफ्नो कोहीसँग तपाईँले जुन एउटा समावेश गरेको उठाएको कुरा
होइन होइन अवश्य पनि होइन त्यो मात्र यो कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ भनेर मैले यसलाई बताउँदैछु मैले सुरु गर्न चाहन्छु यसलाई चाहिँ क्रान्तिको फेसबुक सन्देश चिसो चिसो मौसममा तातो तातो कफी र चियाको चुस्की लिने मन कसलाई हुँदैन होला र म पनि त्योबाट टाढा हुन सकिनँ र कफीको चुस्की लिँदै फेसबुक खोल्दै थिएँ उनको सन्देश आयो कमरेड जय नेपाल मैले जवाफ दिएँ कमरेड जय नेपाल देशको अवस्था कस्तो छ खै किन हो उनले मेरो सन्देश रिप्लाई गरिनन् म पनि आफ्नो दैनिकी कार्यतर्फ लागेँ उनको र मेरो प्रेम 2062-63 जनआन्दोलनमा भएको थियो उनी कुनै पार्टीको मोर्चाको झण्डा लिएर अगाडि नारा लाउँदै थिइन् र म पनि उनको भन्दा फरक पार्टीको झण्डा लिएर उनको नारामा साथ दिँदै थिएँ हामी फरक पार्टीको भए नि हाम्रो लक्ष्य एउटै थियो यसै क्रममा हाम्रो परिचय भएको थियो र त्यो निरन्तरता हुँदै प्रेममा पुगिसकेको छ सायद हामी दुवैले राजनीतिलाई माया गर्ने भएर होला हामी बीच प्रेमभन्दा राजनीतिक र समसामयिक कुराहरू धेरै हुन्छन् उनले बेला बेला मेरो प्रश्नमा भन्ने गर्छिन् म फरक आस्थाको तर पनि तिमीले मलाई किन प्रेम गरेको उनको जवाफ पनि गर्छ तिमी आफ्नो ठाउँबाट त्यहाँ सफा गर्दै जानेछौ र म आफ्नो ठाउँबाट गर्दै जानेछु जसले गर्दा सम्पूर्ण राजनीतिलाई सफा गर्न सक्नेछौ त्यति मात्र होइन हामीले हाम्रो प्रेममा एकअर्कालाई जसरी विश्वास गर्छौ त्यसरी नै हाम्रा पार्टीहरूले हामीबाट सिक्न सकुन् र विश्वास र सम्मानको कुरा विदेशी जिन्दगी न हो काम नगरी खानु छैन कामबाट फर्केपछि सधैँ जसो आज पनि फेसबुक खोले र अग्र पंक्तिमा उनको सन्देश यस्तो थियो कमरेड जय नेपाल आज पनि तिमीलाई कमरेड जय नेपाल भनेर सम्बोधन गर्दैछु किनभने तिमी र म मिलेर देशको राजनीति सफा गर्नु छ जब म तिमीलाई यसरी सम्बोधन गर्छु तिमीलाई झकझकाउने छ भन्ने आशा गरेकी छु अहिले देशको अवस्था दिनानुदिन जटिल बन्दैछ यो कुरा मैले तिमीलाई भनिराख्नु पर्दैन होला तिमीले विभिन्न सञ्चार माध्यमबाट थाहा पाइसकेका छौ होला अहिले देशको सुदूरपश्चिमको विभिन्न ठाउँ बाढी पहिरोले रोइरहेको छ यो मेरो देश त्यति मात्र होइन राजनीतिक अस्थिरता कायम नै छ स्वतन्त्र विद्यार्थीको चुनाव स्थगित भए पनि देशमा संविधान सभाको चुनाव मिति घोषणा भएको छ र पनि कुनै उत्साह र उमङ्ग छैन। सबै राजनीतिबाट आजित भएको अवस्था छ। युवा पनि धेरै निराश छन्। कुनै पनि पार्टीले अहिलेसम्म राजनीतिक एजेण्डा लिएर जनतासम्म पुग्न सकेका छैनन्। जनताले कुन आधारमा भोट हाल्ने? मेरो मनमा पनि यो प्रश्न धेरैचोटि आउने गर्छ, तर मेरो आवाज सुन्ने यहाँ कोही पनि छैन, न त प्रश्नको जवाफ दिने नै। त्यति मात्र होइन प्रिय, म विद्यार्थी नेता हुँदाहुँदै पनि अब स्कूल र कलेजमा राजनीति हुनु हुँदैन भन्ने अभियान सञ्चालन गर्नुपर्छ कि भन्ने सोचमा छु। अहिले स्कूल र कलेजमा हुने राजनीतिले देशमा उन्नति भन्दा गुण्डागिर्दीको विकास भएको छ र जसले गर्दा विभिन्न समयमा शैक्षिक संस्थाहरू अवरुद्ध हुँदै आएका छन्, साथै धेरै युवाहरू गलत प्रयोग भएका छन्। यो कुरा हामी सबैलाई थाहा छ। आज युवाहरूको हातमा ढुङ्गा र मुढा थमाइदिएर गलत प्रवृत्तिको विकास गर्दैछन् र युवाहरूले पनि बुझ्न जरुरी छ हडताल र तोडफोडले देशको विकास हुँदैन भन्ने कुरा। प्रिय, मैले तिमीलाई धेरै आशा राखेको छैन, मैले पनि धेरै आशा राखेको छैन तोकिएको समयमा चुनाव हुन्छ भनेर, किनभने यहाँ कोही चुनाव बिथोल्न लाग्नेहरू पनि छन्। त्यति मात्र होइन, विगतको चुनावको जस्तो चहलपहल छैन, नेता भाषण गर्दैमा मक्क छन्। आज दिन प्रतिदिन निराशा बढ्दो छ। आज देशको समग्र राजनीतिको मेसिन बिग्रेको छ र अझै पनि युवा पुस्ता देश हाक्ने लगाम पाउने छन् भन्नेमा आशा नै छैन, किनभने धेरै पुस्ता यसरी अड्किएको छ। आज भोलि त गाउँ गाउँमा जाँदा पनि मैले सुन्ने गर्छु, एउटा राजा थियो त्यो हटाएर 601 आए, के उपलब्धि भयो त, त्यही व्यवस्था नै ठिक थियो। धेरै निराशाका कुरा गरी भन्ने भएको होला, तर पनि सम्भावना नभएको होइन, हामीले गर्न सक्छौँ र हामीले जुन नयाँ नेपालको कल्पना गरेका छौँ साँच्चीकै त्यो नयाँ नेपालको लागि सम्पूर्ण लाग्ने हो भने अवश्य पनि लक्ष्यमा पुग्न सकिन्छ। मलाई त बेला बेलामा लाग्ने गर्छ यो देश बिगारेको नेताले मात्र होइन यसमा नागरिक पनि उत्तिकै भूमिका छ। किन असल र सक्षम नेता चुन्न सकेका छैनन्? किनभने नागरिकहरू पनि अन्धभक्ति भएर साथ दिँदैछन्, जसको परिणाम विगतले देखाइसकेको छ। साथै जनता पनि यतिसम्म भएका छन् कि राज्यले सबै गर्नुपर्छ भन्ने सोच राख्छन्, तर आफ्नो राज्यप्रतिको भूमिकाको हेक्का राख्न धेरै कम नै छन्। आफ्नो घरको पर्खालभित्र सफा गरेर त्यही फोहोरो बाहिर सड़क पेटीमा फाल्ने र परिवर्तनको नारा फलाक्ने हामी धेरै छौं। हामीले धेरै चुनौतीका खाडल पुर्दै र सम्भावना र आशाका किरणहरू छर्दै परिवर्तन स्थायित्व गर्नु छ। यो वर्तमान आवश्यकता हो। हामी कफी पसलदेखि सेमिनार हलसम्म दिलचस्पी भएर परिवर्तनका कुरा मात्र गर्ने होइन, त्यसलाई व्यावहारिकतामा नै उतार्नुपर्छ। अब हरेक नेपालीले आफ्नो देशप्रतिको भूमिकामा हिचकिचाउनु हुँदैन। हाम्रो देश प्रचुर सम्भावनाको मुलुक हो, ती सम्भावना खोतल्ने प्रयास यो पुस्ताले गर्नुपर्छ। अब माटो खनेर सुन फलाउने भूमि छाडेर विदेश गएका तिमी जस्ता युवाहरू देशमा फर्केर आफ्नो दक्षता र पसिना यही भूमिलाई दिनुपर्छ। हुन त यति भन्दा भन्ने गर्दा तिमीको मनमा राज्यबाट के पाएको छु भन्ने प्रश्न चिन्ह खडा हुन सक्छ। बन्द, हडताल, असुरक्षा, बेरोजगार अनि देश किन फर्कने भनेर तिम्रो मनमा प्रश्न खेल्न सक्छ, होइन त? तर तिमी मात्र होइन, हजारौं तिमी जस्ता युवाहरू यही सोचेका छन्। तर तिमीले फेरि सोच त, तिमीले देशको लागि के दिएका छौ? तिम्रो देशप्रतिको भूमिका के? तिमीले देशप्रति के भूमिका निर्वाह गर्न सकेका छौ र तिमीले के आशा गर्छौ देशबाट? प्रिय, तिमी र म सँगै बसेर पढेको एउटा कथा फेरि तिमीलाई स्मरण गर्न चाहन्छु। आज एउटा गाउँमा दुध पोखरी निर्माण गर्ने र हरेक घरधुरीबाट एक अम्खरा दुध पोखरीमा हाल्ने निर्णय भइरहे। त्यहाँ गाउँको एकजना व्यक्तिले दुधको रङ सेतो हुन्छ, म एकजनाले दुधको सट्टा पानी राख्दैमा के नै बिग्रिन्छ र भनेर राति पानी लगेर राखेछन्। भोलिपल्ट बिहान गएर हेर्दा सबै पानी पानी मात्र भएको थियो, किनभने उसले सबै सोचेको थियो, उसले जस्तो चाहिँ सबैले सोचेका थिए। सम्झनामा छ तिमीलाई यो कथा, तिमीले र मैले तम्घास नजिकै रिसुङ्गाको फेरीमा बसेर पढेका थियौ। मनमा आशा छ तिमी जस्ता परिवर्तन चाहने युवाहरू अब देशमा फर्किनेछौ। म मात्र फर्केर के हुन सक्छ र त्यही प्रश्न होइन त तिम्रो मनमा? तिमीले नै भनेका होइनौ एक गिलास पानीमा एक थोपा दुध मिसायो भने रङ परिवर्तन गर्छ भनेर। हो अब तिमी त्यही एक थोपा दुध बन्नुपर्छ यो देशको लागि। प्रिय औ फर्केर अब हामी सबै मिलेर यो देशको विकासको लागि लाग्नुपर्छ र देशको कुना काप्चामा पुगेर गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ भनेर सबैलाई उठाउनुपर्छ। हामी सबै नयाँ नेपालको सपना पूरा गर्नुपर्छ। उही तिम्री क्रान्ति।
धन्यवाद। पुनः स्वागत छ वैशव साङ्गिलामा। र यति बेला हामी साथमा छौ साथी नवीनजी र म खगेन्द्र। र यति बेला ठेक चुरेको खडीमा साँझको साथ बजिसकेको छ भने अब श्रोताहरूलाई श्रोताहरूको ध्यान अब समाचारतिर ध्यान आकर्षण गराउन चाहन्छौ। र सबभन्दा पहिले प्रमुख समाचार। सबैभन्दा पहिले प्रमुख समाचार। निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण काम सम्पन्न भएको अध्यक्ष रेग्मीको भनाई। समाज समृद्ध बनाउन व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ सर्वोच्च अदालतका न्यायाधीशको भनाई। देशको समग्र समस्या समाधानका लागि जनताले नयाँ शक्ति खोजिरहेको अध्यक्ष थापाको भनाई। पूर्व राजाले पहिलो पटक भाषण गर्दै दायित्व बिर्सेको छैन। जर्मनीद्वारा 1,75,00,000,000 सहयोग अनुदान, अस्ट्रेलियाली प्रधानमन्त्रीलाई बुद्धको मूर्ति उपहार र क्यानाडामा भीषण बाढी विद्युत आपूर्ति बन्द। अब समाचार विस्तारमा।
अब समाचार विस्तारमा। मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले आगामी मंगिर 4 गते स्वच्छ निष्पक्ष धाँधली रहित रूपमा संविधान सभाको निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउन सरकारले कुनै कन्जुसाई नगरेको बताउनु भएको छ। उहाँले भन्नुभयो, वर्तमान सरकारको एकमात्र लक्ष्य निर्वाचन सम्पन्न गर्नु हो। निर्वाचन गराउने काममा आयोगलाई सरकारको तर्फबाट सबै सहयोग उपलब्ध गराउने प्रतिबद्ध छ। मिर्गेन्द्र सम्झनामा चिकित्सा गुठीद्वारा शनिबार यहाँ आयोजित पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले निर्वाचनका लागि सरकारको तर्फबाट गर्नुपर्ने मिति घोषणा आवश्यक एन नियम जारी गर्दै यसका लागि आवश्यक पर्ने पूर्व काम सम्पन्न गरिसकेको जानकारी दिनुभयो। सरकारले निर्वाचन सम्पन्न गर्न आवश्यक रूप सम्पन्न गरिसकेको छ। अब राजनीतिक दलले माहौलै तयार गर्दै जनसहभागिता उत्साह ल्याउन आवश्यक छ, उहाँले भन्नुभयो। अध्यक्ष रेग्मीले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबैको साझा लक्ष्य हुनुपर्ने भन्दै के प्राविधिक पक्षलाई राष्ट्रिय लक्ष्य र आवश्यकता निर्वाचन नै हो, यसको केही प्रक्रिया र विधिमा समस्या आउन सक्ला तर यसैमा रुमल लिन नहुने धारणा राख्दै अध्यक्ष रेग्मीले भन्नुभयो।
सर्वोच्च अदालतका न्यायाधीश गिरीश चन्द्र लालले सबैले व्यक्तिगत स्वार्थ त्याग्न सके मात्र समाज शान्त र समृद्ध बन्न सक्ने बताउनु भएको छ। नेपाल मेलमिलाप समाजद्वारा शनिबार आयोजित मेलमिलाप कार्यकर्ताहरूको दोस्रो राष्ट्रिय सम्मेलनको समापन समारोहमा बोल्दै उहाँले सो विचार राखेका थिए। सर्वोच्च अदालत मेलमिलाप समितिका अध्यक्ष समेत रहेका न्यायाधीश लालले अरूलाई कमजोर ठान्ने र विपन्नलाई होच्याउने प्रवृत्ति समृद्ध समाज निर्माणमा बाधक रहेको उल्लेख गरेका थिए। मेलमिलापकर्ताले सामूहिक हितलाई परोपकारी ठान्नुपर्नेमा जोड़ दिँदै उहाँले नेपालको मेलमिलाप सम्बन्धी पुरानो परम्परा विदेशीले सिको गरेर फेरि त्यसलाई पुरस्कृत रूपमा नेपालमा भित्रिएको टिप्पणी समेत गर्नुभयो। कार्यक्रममा पुनरावेदन अदालत नेपालगंजका मुख्य न्यायाधीश केशव प्रसाद मैनालीले न्यायालयले मेलमिलाप नीति पवित्र भावनाबाट प्रेरित रहेको बताउँदै न्यायाधीशले गरेको फैसला जित्ने पक्षकै लागि पनि पूर्ण सन्तुष्टि नहुन सक्छ तर मेलमिलापबाट दुवै पक्ष सन्तुष्ट हुन्छन् भने। कार्यक्रममा अधिवक्ता विजयकान्त मैनालीले संक्रमणकाल अन्त्य गरी कानूनी राज्यको अनुभूति गराउन भएका कानूनको कडाईका साथ पालना हुनुपर्ने र आवश्यकता अनुसार कानून तर्जमा हुनुपर्ने बताउनु भएको थियो।
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले जनताको परिवर्तनको विषयलाई स्थापित गर्न बुद्धिजीवीको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले केन्द्रीय समितिको बैठकलाई शनिबार सम्बोधन गर्दै उहाँले समाजलाई नकारात्मक दिशामा लैजान उद्धत भएकालाई ठेगान लगाउन पनि जनपक्षीय र परिवर्तनपक्षीय बुद्धिजीवीको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। संविधान सभाको निर्वाचन विरूद्ध गरिएको र हुन सक्ने कुप्रचारलाई निषेध पार्न युद्ध स्तरमा खट्न बुद्धिजीवीहरूलाई निर्देशन दिँदै उहाँले राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर अगाडि बढ्नुपर्नेमा जोड़ दिनुभयो। बुद्धिजीवीको नाममा संचार माध्यम मार्फत फैलाएको गलत भ्रमलाई प्रतिवाद गर्न र जनपक्षीय विषयलाई लागू गराउन स्पष्ट र वैज्ञानिक योजनाको साथ कार्यक्षेत्रमा खट्न निर्देशन दिँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका डाक्टर भट्टराईले आगामी मंगिर 4 गतिको लागि तय गरिएको निर्वाचनमा भौतिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको समग्र समस्या समाधानका लागि जनताले नयाँ शक्ति खोजिरहेको दावी गर्नुभएको छ। देशका क्रान्तिकारी भनिएका दलहरूको पारा जनताले बुझिसकेकाले अब नयाँ शक्तिको खोजीमा जनता रहेको उहाँले दावी गर्नुभयो। शनिबार नवलपरासीको कावासोतीमा भएको आमसभामा बोल्दै थापाले ए माओवादी अब देशको नयाँ शक्ति हुन नसक्ने स्पष्ट पार्नुभयो। जनतामा टालटुले कुरा गरेर विगतको चुनावमा माओवादी अगाडि देखिए पनि अब जनताले त्यसको पूरा बुझिसकेकाले यसलाई फेरि सुन्नुहोस्। जनताले त्यसको पारा बुझिसकेकाले त्यसको पछि नलाग्ने बताउनु भयो। कांग्रेस एमाले पनि ए माओवादीको पछि लागेकाले ती दलले देशका कुनै समस्या समाधान गर्न नसक्ने बताउनु भयो। कार्यक्रममा बोल्दै थापाले अब देशको निकासका लागि माओवादी र राज सहितको प्रजातन्त्र आवश्यक रहेको बताउनु भयो। देशको निकासका लागि माओवादी र राजा अटाउने नयाँ किसिमको प्रजातन्त्र देशको देशले खोजिरहेको उहाँको भनाइ थियो। थापाले अहिले देशको राष्ट्रियता गम्भीर खतरामा परेको बताउनुभयो। अहिलेसम्म नदेखिएको विदेशी चलखेल सतहमा नै आउने गरी देखा पर्न थालेकाले अब सोच्नुपर्ने बेला आएको उहाँले बताउनुभयो। देशको सत्ता परिवर्तनदेखि हरेक क्रियाकलापमा विदेशीको हात बढ्न थालेकाले देश विखण्डनको दिशातर्फ उन्मुख हुन थालेको आशंका पनि गर्नुभयो।
पूर्व राजा ज्ञानेन्द्र शाहले निषेधको राजनीति नगर्न सबै पक्षलाई आग्रह गर्दै मुलुकको विद्यमान परिस्थितिमा आफ्नो दायित्व नबिर्सेको उद्घोष गरेका छन्। हिन्दूहरूको पवित्र धार्मिक नगरी जनकपुरमा जनकपुर धाम स्थित तिरहुया गाछी मैदानमा धनुषा नागरिक समाजद्वारा आयोजित अभिनन्दनको प्रत्युत्तरमा शाहले भने, मिलेर जाउँ, कोही कसैलाई निषेध नगरौं, आफ्ना भूल सुधार्दै अगाडि बढौं। पाँच वर्ष अघि संविधान सभाको निर्णयबाट राजसत्ता अन्त्य गरेपछि पहिलो पटक सार्वजनिक मञ्चमा बोल्दै राजा ज्ञानेन्द्र शाहले त्यो निर्णय जनताबाट नभएको सन्देश दिए।
झापाको दमकमा भूटानी शरणार्थीहरूले स्वदेश फिर्तीको मागलाई पुनः उठाएका छन्। झापा र मोरङमा रहेका भूटानी शरणार्थीहरूले स्वदेश फिर्तीको अभियानलाई अन्तर्राष्ट्रिय दात्री निकायले शासन नदिएको गुनासो पोखेका छन्। उनीहरूले तेस्रो मुलुक पुनर्वासले भूटानी स्वदेश फिर्ती अभियान ओझेल परेको भन्दै तेस्रो मुलुक पुनर्वाससँगै स्वदेश फिर्तीको बाटो समेत खुल्ला गर्नुपर्ने माग अघि सारेका हुन्। संयुक्त राष्ट्र संघीय शरणार्थी उच्च आयोग यूएनएचसीआरको आह्वानमा अस्ति शिविरमा शरणार्थी दिवस मनाइरहेको बेला स्वदेश फिर्तीको माग गर्दै अभियानमा जुटेका शरणार्थीहरू भने यो दिवस आफूहरूका लागि निराशा भएको बताए। एक परिवार भन्ने नाराका साथ आज शरणार्थी दिवस मनाइरहँदा झापा र मोरङमा रहेका भूटानी शरणार्थी शिविरमा रहेका अधिकांश शरणार्थी भने परिवार बिछोडको पीड़ामा छटपटाइरहेका छन्। युएनएचसीआरले स्वदेश फिर्तीको बाटो बन्द गरेर एकलौटी रूपमा तेस्रो मुलुक पुनर्वास गरेर शरणार्थीको पारिवारिक बिछोड ल्याएको आरोप शरणार्थी स्वदेश फिर्तीको पक्षमा वकालत गर्दै आएका डाक्टर बम्पर राई बताउनुहुन्छ। विश्वका अन्य शरणार्थीहरूको तुलनामा भूटानी शरणार्थीलाई नराख्न शरणार्थी अगुवाईहरूको भनाई छ। भूटानभित्र प्रजातन्त्रको माग गर्दै देश निकाला गरिएका भूटानी जनतालाई अन्य शरणार्थीको कोटीमा नराखी राजनीतिक मुद्दाका रूपमा लिन समेत डाक्टर राईको तर्क छ। सन् 1990 भूटानबाट लखेटिएका करिब 1.5 लाख भूटानीहरू मध्ये अहिले 80,000 भन्दा बढी तेस्रो मुलुक पुनर्वास भइसकेका छन्। त्यसै 9,000 हाराहारीमा शरणार्थी स्वदेश फिर्तीको पक्षमा रहेका छन् भने 1,00,000 भन्दा बढीले तेस्रो मुलुक पुनर्वास जानका लागि युएनएचसीआरमा आवेदन चढ़ाएको दमक स्थित युएनएचसीआरको कार्यालयले जनाएको छ। यसैबीच बेलनागी 3 शिविरमा युएनएचसीआर र शिविर व्यवस्थापन समितिले संयुक्त रूपमा विविध कार्यक्रमको आयोजना गरी अस्ति विश्व शरणार्थी दिवस मनाएका थिए।
संघीय गणतन्त्र जर्मनीले ऊर्जा क्षमता तथा नवीकरणीय ऊर्जा कार्यक्रम कार्यान्वयन गर्न 1,75,000,000,000 अनुदान स्वरूप उपलब्ध गराउने भएको छ। विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय र वैकल्पिक ऊर्जा प्रबन्धनमा केन्द्रले कार्यान्वयन गर्ने उक्त कार्यक्रम अन्तर्गत ग्रामीण क्षेत्रमा सौर्य प्यानल एवं पानी नाप्ने पम्प जडान र त्रिशुली करिडरमा प्रसारण लाइन विस्तार गर्न प्रयत्न अनुदान रकम खर्च गरिनेछ। प्राप्त रकम अनुदान खर्च गरिनेछ। अस्ति अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जर्मनी राजदूत फेयरिङ माइकी र उक्त मन्त्रालयका सहसचिव माधव मधुकुमार मरासिनीले हस्ताक्षर गर्नुभयो। त्यस अवसरमा राजदूत माइकीले नेपालको आर्थिक सामाजिक विकासमा सहयोग गर्न आफ्नो मुलुक प्रतिबद्ध रहेको बताउँदै संविधान सभाको निर्वाचनपछि द्विपक्षीय सहायता अरू विस्तार हुने विश्वासमा व्यक्त गर्नुभयो। नेपालको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको ऊर्जा क्षेत्रको विकासलाई जर्मनीले उच्च प्राथमिकता दिएको उहाँले उल्लेख गर्नुभयो। सहसचिव मरासिनीले सन् 1958 नेपाल जर्मनी दैत्य सम्बन्ध स्थापना भएको जर्मनीले नेपालको विकास प्रयासमा पुर्याउँदै आएको सहयोगप्रति आभार प्रकट गर्दै भविष्यमा पनि आपसी सहयोग हुने सहयोग वृद्धि हुने आशा व्यक्त गर्नुभयो।
सन् 1911 को एघार तारीक मालदिप्सको अड्डू शहरमा सम्पन्न सार्कको 17 शिखर सम्मेलनमा 18 सम्मेलनका क्रममा सन् 2013 काठमाडौँमा भेट्ने वाचा दक्षिण एसियाका नेताहरूले गरेका थिए। तर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको त्यो वाचा पूरा हुने अवस्था भने अझै देखिएको छैन। सन् 2013 लगभग आधा आधी दिन गइसकेका छन्। तर सार्कको 18 शिखर सम्मेलनको तारतम्य भने यसै वर्षभित्र मिल्ने सम्भावना देखिँदैन। सार्कका नेताहरूले 17 शिखर सम्मेलनको समापनका क्रममा सन् 2013 मे महिना अगावै काठमाडौँमा 18 सम्मेलन गर्ने समय सूची सार्वजनिक गरेका हुन्। त्यो सूची आजसम्ममा पूर्णतया असफल भइसकेको छ भने छ, किनभने यो सम्मेलनले अघि सारेको यस वर्षको मे महिना गइसकिसकेको छ। सार्कको बडापत्रमा व्यवस्था भए बमोजिम बडा अनुक्रम अनुसार मालदिप्स पछिको सार शिखर सम्मेलनको आयोजक राष्ट्र नेपाल हो। नियम अनुसार नेपालले यतिखेर सम्ममा सार्कको 18 शिखर सम्मेलन गरिसक्नुपर्ने हो। तर नेपालमा विकसित र परिवर्तित पछिल्लो आन्तरिक राजनीतिक विकासक्रमका कारण तोकिएको समयमा नेपालले यो सम्मेलन आयोजना गर्न नसकेको हो।
अस्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूले त्यहाँकी प्रधानमन्त्री जुलिया गिलार्डलाई शान्तिको प्रतीक स्वरूप बुद्ध मूर्ति उपहार दिएका छन्। प्रधानमन्त्री कार्यालय क्यानबेरामा बुधबार आयोजित कार्यक्रममा लुम्बिनी कपिलवस्तु अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ, त्यहाँका अध्यागमन मन्त्रीका लागि नेपालको समुदायका तर्फबाट सल्लाहकार महेन्द्र लम्साल सहितको टोलीले बुद्ध मूर्ति हस्तान्तरण गरेको हो। सो अवसरमा नेपाली टोलीले विश्वभर शान्तिको सन्देश फैलाउने गौतम बुद्धको जन्म नेपालका लुम्बिनीमा भएको जानकारी गराउँदै बुद्धको सन्देश फैलाउने मूर्ति हस्तान्तरण गरेको बताएका थिए। मूर्ति ग्रहण गर्दै प्रधानमन्त्री गिल्यार्डले नेपालको समुदायलाई धन्यवाद दिन्। शान्तिको प्रतीक गौतम बुद्धको मूर्तिले आफ्नो कार्यालय सजाउन पाएकोमा निकै खुशी व्यक्त गरेकी थिइन्। त्यस लगत्तै गिल्यार्डले आफ्नो कार्यालयको शोकेशमा बुद्धको मूर्तिले आफ्नो शोकेश सजाएकी थिइन्। गौतम बुद्ध भारतमा जन्मिनु भएको भन्ने भ्रम फैलाइरहेका बेला त्यसलाई चिर्न भन्दै विश्वभर छरिएर रहेका नेपालीहरूले 2 वर्ष अगाडि लुम्बिनी कपिलवस्तु अभियान थालनी गरेको थियो। सही अभियान अन्तर्गत गिल्यार्डलाई बुद्ध मूर्ति हस्तान्तरण गरिएको अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले बताउनुभयो। त्यस लगत्तै नेपाली टोलीले अस्ट्रेलियाका अध्यागमन सम्बन्धी मन्त्री क्रिस बेनलाई भेटेर कार्यक्रमको बारेमा जानकारी दिनुका साथै अस्ट्रेलियामा नेपाली समुदायको अवस्थाको बारेमा जानकारी गराएको थियो।
क्यानाडामा बाढ़ीका कारण कम्तीमा 3 जनाको मृत्यु भएको छ भने अविरल वर्षासँगै आएको बाढ़ीका कारण क्यानाडाको दक्षिण अल्बर्टा प्रान्तको काल्गेरी, क्यानमोर, जनाफ लगायतका शहरहरूबाट करिब 1 लाख भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाए अनुसार बाढ़ीका कारण सड़क पुल बगाएको छ भने विद्युत आपूर्ति बन्द भएको अधिकारीहरूले जनाएका छन्। क्यानाडाका प्रधानमन्त्री स्टेफिन हार्फोरले प्रभावित क्षेत्रको भ्रमण गरी पीड़ितहरूलाई राहत दिने आश्वासन दिनुभएको छ। नदीमा पानीको सतह बढ़ेपछि स्थानीय सरकार चिन्तित रहेको त्यहाँका समाचार माध्यमहरूले जनाएका छन्। शुक्रबारदेखि त्यहाँका विद्यालय तथा चर्चहरू बन्द गरिएका छन्। अधिकारीहरूले स्थानीयलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिइसकेका छन्। बाढ़ीको प्रकोपसँग जुझ्न यहाँ संकटकालीन अवस्थाको घोषणा गरिएको छ। अल्बर्टा कालगरी अधिकारीहरूले सन् 2005 पछिको खतरनाक बाढ़ी भएको जनाएका छन्।
अब समाचारको अन्त्यमा मौसम सम्बन्धी जानकारी। आजको अधिकतम तापक्रम 15 डिग्री सेल्सियस भयो भने अहिलेको तापक्रम 12.7 डिग्री सेल्सियस रहेको छ र आज रातिको न्यूनतम तापक्रम 8 डिग्री सेल्सियससम्म रहनेछ र भोलिको अधिकतम तापक्रम 15 डिग्री सेल्सियस हुनेछ भने न्यूनतम तापक्रम 7 डिग्री सेल्सियससम्म हुनेछ। भोलि साउथ अस्ट्रेलियाको प्राय सबै भागमा घाम लाग्ने, बेलुका पख आंशिक बादली भई हल्का वर्षा हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ र भोलि सूर्योदय बिहान ठिक 7:23 हुनेछ भने सूर्यास्त ठिक 5:12 हुनेछ।
त्यो अधरको मुस्कान म बिर्सु कसरी म बिर्सु कसरी त्यो नजरको बयान म गरु कसरी त्यो नजरको बयान म गरु कसरी त्यो अधरको मुस्कान म बिर्सु कसरी म बिर्सु कसरी
पुनः स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा र यो कार्यक्रम विशेष गरी हरेक आइतबार 5:30 to 7:30 आउने गर्छ र नेप्लिज कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको यो प्रस्तुति रहेको छ र यो कार्यक्रममा हामीले विभिन्न रोचक अलिअलि घोचक पनि गर्ने गर्छौँ कहिलेकाहीँ साथसाथै मनोरञ्जनात्मक एवं मिठा मिठा गीत सङ्गीतका कुराकानी गर्छौँ भने र यदि तपाईँको समाजमा घटेका हाम्रो समाजमा घटेका सामाजिक कुराकानीहरू पनि लिएर आउने गर्छौँ र विभिन्न साहित्यिक कुराकानी पनि गरिरहेका हुन्छौँ र साहित्यिक भन्ने बित्तिकै मलाई चाहिँ यहाँ एकजना हाम्रो धर्मराजजीले चाहिँ पठाउनु भएको गजल छ त्यो गजललाई चाहिँ म यामाज उठाउन चाहन्छु र म खोल्दैछु उहाँको गजल र उहाँको गजलले भन्छ धर्मराज लुइटेलजी हुनुहुन्छ र अवश्य पनि उहाँले हामीलाई सुन्दै हुनुहुन्छ र उहाँको गजल यसरी सुरु हुन्छ सागर थियो कुलो भनी सुकेको छ देश सागर थियो कुलो भनी सुकेको छ देश नेपालीकै मुटुभित्र दुखेको छ देश नेपालीकै मुटुभित्र दुखेको छ देश ढुङ्गो माटो देखाउँदै नेपाली भन्छन् ढुङ्गो माटो देखाउँदै नेपाली भन्छन् कोही यथार्थमा लजाएर लुकेको छ मेरो देश लुकेको छ देश गहुँ बाँस कपास छैन गहुँ बाँस कपास छैन रक्षा पनि छैन लोकतन्त्रका फोस्रा भाषण भुकेको छ देश लोकतन्त्रको फोस्रा भाषण भुकेको छ देश थाप्ला माथि पैतालाका सलामीको मार थाप्ला माथि पैतालाका सलामीको मार सिरको टोपी हिमालसँगै झुकेको छ देश सिरको टोपी हिमालसँगै झुकेको छ देश कहाँ थियो कहाँ पुगे छिमेकीलाई हेर कहाँ थिए कहाँ पुगे छिमेकीलाई हेर पाइलै पिच्छे मोड मोडमा चुकेको छ देश सागर थियो कुलो भने सुकेको छ देश धर्मराज लुइटेलजीले चाहिँ यो मिठो गजल पठाउनु भएको थियो अवश्य पनि एकदमै राम्रो प्रस्तुति रहेको थियो यो उहाँको अझै पनि हामीलाई सधैँभरि यसरी नै माया गर्दै पठाइरहनुहोस् आफ्ना गजलहरू अवश्य पनि हामीले पढ्नेछौँ र त्यति मात्र होइन गजल मात्र होइन यदि तपाईँसँग कुनै पनि लेख रचना वा यदि यो कार्यक्रमलाई सुट हुने खालको यो कार्यक्रमलाई सुहाउने खालको कुनै पनि जानकारी छन् या तपाईँ कुनै पनि विषयवस्तुमा चाहिँ यो कार्यक्रम चल्दै हुन्थ्यो भन्ने चाहनुहुन्छ भने पनि हामी त्यो मुद्दाहरूलाई ती कुराहरूलाई चाहिँ उठान गर्छौँ र अवश्य पनि अब खगेन्द्रजीले चाहिँ के भन्न खोजिरहनु भएको छ
होइन यसै गरी जुन अघि जुन हाम्रो श्रोता हुनुहुन्छ उहाँ लुइटेल भन्नुभयो
धर्मराजजीले
यसै गरी तपाईँले गजल मात्र होइन अरू पनि कविता अरू लेख रचनाहरू तपाईँ पठाउनुहोस् यदि तपाईँ भोइस अफ साङ्ग्रिलालाई सुनिरहनु भएको छ भने तपाईँको भोइस अफ तपाईँको यो पहिलो नेपाली आवाजबाट तपाईँको गजल गन्किएको छ र आगामी दिनमा पनि तपाईँको यो गजल हामी एकदम प्रस्तुत गर्नेछौँ र यसै गरी हामीलाई एकजना अर्को श्रोता हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ दुर्गा रिमाल न्यू साउथ वेल्स अलवरीबाट उहाँ यसरी नै विगतका दिनमा पनि हामीलाई गजलहरू लेख रचना लेखेर हामीलाई सम्झिराख्नुहुन्छ र उहाँको गजल यस्तो रहेको छ देश लुटाउँदा साथ दिने ईश्वर भएन देश लुटाउँदा साथ दिने ईश्वर भएन यो जुनीमा बाँच्ने कुनै आधार भएन नशासँग चाड मनाउँदा भगवान रमाए त्यही चाडमा गरिबको घर बार भएन यस्तै बेला नेताजी बटुल्दैथे तालीहरू कर्णालीले गाउँ बगायो उद्धार भएन बाढीले केही बेरमै सखा पार्यो हेर्दा हेर्दै खलङ्गालाई सहयोग गर्ने सरकार भएन सबै सकियो भए भरको टुलु टुलु हेरिरह्यो सबै सकियो भए भरको टुलु टुलु हेरिरह्यो बिचाराको पाइला राख्ने संसार भएन बिचाराको पाइला राख्ने संसार भएन
अवश्य पनि समसामयिक यो गजल थियो कता कता मन छुन्छ र कडालीको गाउँ बग्यो उद्धार भएन बाढीले केही बेरमै सखाप पार्यो हेर्दा हेर्दै खलङ्गालाई सहयोग गर्ने सरकार भएन अवश्य पनि अवस्था यस्तै थियो तर आशा गरौँ केही न केही भएको छ नेपाली समुदायले साउथ अस्ट्रेलियामा बस्ने नेपाली समुदायले पनि त्यसैको लागि गरिरहेको छ र यदि तपाईँ पनि त्यो पुण्य काममा चाहिँ सहभागी हुन सक्नुहुन्छ भने साङ्ग्रिलाको पेजमा गएर तपाईँले आफ्नो म्यासेज छोडिदिनुहोस्। यदि तपाईँ जुन अहिले खलङ्गामा चाहिँ जुन घटना भएको छ त्यो घटनामा चाहिँ आफ्नो क्षेत्रबाट जुन सहयोग सद्भाव जे राख्न चाहनुहुन्छ, यदि सहयोग राख्न चाहनुहुन्छ भने तपाईँले फेसबुक पेजमा वा एनआरएन साउथ अस्ट्रेलियालाई चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। र सबैलाई थाहा छ खगेन्द्रजी, अब भन्दै मैले के भन्दैछु भने बगेको खोला फर्किँदैन, समयले हामीलाई पर्खिँदैन भन्नै पर्ने बेला आएको छ। र अब भने हाम्रो यो बसाइबाट हामीले चाहिँ बिट मार्नुपर्ने अवस्था आइसकेको छ। र हामी भन्छौँ यहाँहरूलाई, यदि तपाईँसँग कुनै पनि रोचक रमाइला घोचक प्रस्तुतिहरू छन् भने हामीलाई चाहिँ पठाउन सक्नुहुन्छ। हामीलाई पठाउनको लागि www.facebook.com/साङ्ग्रिलाको आवाजहरूमा अथवा radio.nepali@gmail.com पनि पठाउन सक्नुहुन्छ। यदि फोन गर्न चाहनुहुन्छ भने 8313500 पनि फोन गर्न सक्नुहुन्छ। र हाम्रो यो कार्यक्रम हरेक आइतबार 5:30-7:30 हुन्छ। र अर्को आगामी आइतबार 5:30 भेट्ने बाचा गर्दै म कार्यक्रम प्रस्तुता नवीन,
म खगेन्द्र बिदा हुन्छु।
र हाम्रो सबै शुभ रहोस्।
र हामी यति भन्दै दुई घण्टाको कार्यक्रम हामी यहाँहरू माझ रह्यौं र आगामी आइतबार पक्कै दुई घण्टा पुनः कार्यक्रम लिएर आउनेछौँ। बाचा गर्दै आजको कार्यक्रमबाट हामी बिदा माग्छौं र गीत छोड्दै भन्न चाहन्छौ शुभ सन्ध्या शुभरात्रि।
असारै महिनामा पानी पर रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्थिन् है मै जान्ने सुन्दै पर नौ डाँडा पारी छ कम्पनी सहर बिछोडको छन् बदले खहर खोला